وأيوب إذ نادى ربه أني مسني الضر وأنت أرحم الراحمين. اور یہی ہوش مندی ہم نے ایوب علیہ السلام کو دی تھی. تو ہمیں رشت کا لفظ نظر نہیں آ رہا, لیکن وا جو ہے نا اس سے پتہ چلتا ہے, جو پیچھے حضرت ابراہیم علیہ السلام کے بارے میں آپ نے جو ہے وہ جب پڑھا تھا کہ اللہ رب العزت آیت نمبر جو ہے وہ کون سی آیت, آیت 51, اس میں کہتے ہیں وَلَقَدْ آتَيْنَا إِبْرَاهِيمَ رُشْدَهُ مِنْ قَبْلُ. تو یہاں پہ بھی وا ایوبا, اور ایوب علیہ السلام کو ہم نے ہوش مندی عطا کی. اِذْ نَادَى رَبَّهُ أَنِّي مَسَّنِيَ الضُّرُّ, جب انہوں نے اپنے رب کو پکارا. کیوں پکارا؟ کہ مجھے در لگ گئی ہے, بیماری لگ گئی ہے, تکلیف لگ گئی ہے. وَأَنْتَ أَرْحَمُ الرَّاحِمِينَ, اور تو ارحم الراحمین ہے, سب رحم کرنے والوں سے بڑھ کر رحم کرنے والا ہے. تو یہاں پہ بھی وہی بات کہ اللہ رشد تب دیتا ہے جب کوئی پیغمبر آزمائش اور مصیبت میں پورا اترتا ہے. اور دوسری بات یہ کہ کوئی شکوہ نہیں ہے, بس اتنا ہی ہے کہ مجھے بیماری لگ گئی ہے اور تو سب رحم کرنے والوں سے بڑھ کر رحم کرنے والا ہے. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا سب سے سخت آزمائش انبیاء کرام پر آتی ہے, پھر زیادہ نیک لوگوں پر بھی, پھر جو ان سے کم درجے کے ہوں. کہ ہر شخص پر ایمان جو آزمائش آتی ہے اس کے ایمان کے مطابق آتی ہے. اسی طرح ایک اور موقع پر آپ نے فرمایا انسان پر اس کے دین کے مطابق آزمائش آتی ہے, اگر وہ دین میں مضبوط ہو تو اس کی آزمائش میں اضافہ ہوتا چلا جاتا ہے. تو حضرت ایوب علیہ السلام جو ہیں وہ یہاں پہ ان کا جو ذکر کیا جا رہا ہے وہ کس سلسلے میں ہے, کہ وہ صبر کی مثال تھے. جیسے پیچھے جو ہے ہم نے شکر کی دو اعلیٰ مثالیں پڑھی, ایک حضرت داؤد علیہ السلام کے بارے میں, دوسری حضرت سلیمان علیہ السلام کے بارے میں. اب یہاں پر اللہ تعالیٰ جو ہے وہ صبر کی نہایت اعلیٰ مثالیں جو ہیں وہ ہمیں بتاتے ہیں. اور سفر ایوب, سفر ایوب جو ہے اس سے یہ بات پتہ چلتی ہے, جو بائبل کے مجموعے جو کتب کا ان کا مجموعہ ہے اس میں یہ سفر ایوب بھی شامل ہے. تو اس کو صحیفہ ایوب کے نام سے بھی یاد کیا جاتا ہے, سفر ایوب. اس سے ہمیں یہ بات پتہ چلتی ہے کہ حضرت ایوب علیہ السلام ایک نہایت کامل اور سچے انسان تھے. اللہ تعالیٰ نے انہیں بڑا خاندان, بڑی دولت دی تھی. ان کے 7 بیٹے اور 3 بیٹیاں, 7000 بھیڑیں, 3000 اونٹ, 1000 بیل اور 500 بار برداری کے گدھے ان کے پاس تھے. یعنی ایسے گدھے جن پر سامان لادا جا سکتا ہو, لایا لے جایا جا سکتا ہو. ان کے نوکر چاکر بھی بے شمار, اور اہل مشرق میں ان کے درجے کا کوئی مالدار نہیں تھا. اور اتنے خادم اور اتنے نوکر چاکر رکھنے کے باوجود یہ تھے اللہ کے بہت شکر گزار, اللہ کی عبادت کرنے والے. اور حضرت ایوب علیہ السلام کے بارے میں آتا ہے کہ جب یہ اتنے فرما بردار تھے کہ ان سے کوئی برائی نہیں ہوئی تھی کبھی, تو شیطان جو تھا ان کی اس نیکی پر اس کو بڑا حسد ہوا, اور اس کے ایجنٹوں کو. تو انہوں نے تانا دیا کہ ایوب علیہ السلام کی یہ جو خدا پرستی, نیکی اور یہ جو سچائی ہے, یہ صرف اس وجہ سے ہے کہ چونکہ اللہ تعالیٰ نے اس کو بڑی خوشحالیاں دے رکھی ہیں نا, اور اگر ان سے یہ محروم ہو, کوئی مصیبت آئے, پھر ہم مانیں کہ یہ تب بھی جو ہے یہ شکر گزار رہتے ہیں. کیوں ایسا ہوتا ہے نا, جب مصیبت پریشانی آتی ہے تب انسان بل بلا اٹھتا ہے, تب شکوا کرتا ہے, تب روتا ہے اور تب نشکری کرنے لگتا ہے, اور تب ان پر جو ہے اللہ کی طرف سے آزمائشوں کا ایک سلسلہ شروع ہو گیا. اور وہ کیسا تھا کہ مویشی لوٹ لیے گئے, نوکر چاکر قتل ہو گئے, ساری دولت غائب ہو گئی, اور حضرت ایوب علیہ السلام جو ہیں وہ ان کا حال کیا تھا کہ سفر ایوب میں ہے کہ وہ سجدے میں گر پڑا اور کہا میں اپنی ماں کے پیٹ سے برہنا پیدا ہوا تھا اور برہنا ہی دنیا سے جاؤں گا, خداوند نے مجھے دیا تھا اور خداوند نے لے لیا, اس کے نام کے لیے ساری پاکیاں اور مبارک ہو, مبارکیاں ہوں. اسی طرح سفر ایوب میں ہمیں پتہ چلتا ہے کہ مالی آفات اور مصیبتوں کے بعد جسمانی تکلیفوں کا سلسلہ شروع ہوا. نوبت یہاں تک پہنچی کہ ایوب علیہ السلام کے تلوے سے لے کر سر کی چاندی تک سارے جسم میں جلتے ہوئے پھوڑے نکل آئے. وہ ایک ٹھیکرا لے کر اپنا جسم کھجاتا اور راکھ پر بیٹھا رہتا. تو انہوں نے جو ہے وہ اللہ کی طرف سے جتنی بھی مصیبتیں اور تکلیفیں آئیں ان کا مقابلہ بھی جو ہے وہ بڑے صبر کے ساتھ, بڑے حوصلے کے ساتھ اور رضا کے ساتھ جو ہے وہ کیا. تو اللہ تعالیٰ نے جو ہے وہ ان کو اس سے بھی زیادہ دیا جو انہوں نے کھویا تھا. تو سفر ایوب سے یہ بھی پتہ چلتا ہے کہ اللہ تعالیٰ نے ایوب کی حالت بدل دی, اسے پہلے کی نسبت جو ہے دگنی دولت عطا کی, اس کے تمام رشتہ داروں کو اس کے گرد جمع کر دیا, اسے آخری عمر میں پہلے کی طرح اولاد دی. وہ 140 سال تک جو ہے وہ جیے اور اپنی نسل کی 4 نسلیں اپنی آنکھوں سے انہوں نے جو ہے وہ دیکھی. اور یہاں پر بھی اگر آپ غور کریں کہ وہ کیا کہتے ہیں, وہ ایوب اذ نادا ربہ, اور ایوب علیہ السلام نے اپنے رب کو پکارا, اور کب پکارا, جب انی مسانی درو, جب ان کو تکلیف بیماری لگ گئی تھی. تو کیا بات پتا چلتی ہے کہ جب بھی کوئی تکلیف پریشانی مصیبت آئے تو کسی انسان کو پکارنے کی بجائے اللہ کو پکارنا چاہیے. اور ان کے بارے میں جو ہے وہ صبر, شکر, استقامت کے بارے میں کیا بات پتا چلتی ہے, جیسے حضرت مجاہد رحمۃ اللہ علیہ کا قول ہے کہ سب سے پہلے ایوب علیہ السلام چیچک کے مرض میں مبتلا ہوئے. آپ کی آزمائش کتنا عرصہ رہی, اس سلسلے میں علماء کے یہ اقوال ہیں. حضرت وہب رحمۃ اللہ علیہ کہتے ہیں آپ پورے 3 سال اس کیفیت میں رہے, نہ کم نہ زیادہ. حسن اور قتادہ یہ بھی مفسرین میں ہیں, یہ فرماتے ہیں رحمۃ اللہ علیہ کہ آپ کی آزمائش کی مدت 7 سال چند ماہ تھی. حضرت حمید رحمۃ اللہ علیہ کہتے ہیں آپ 18 سال بیمار رہے. اور سدئی رحمۃ اللہ علیہ کہتے ہیں آپ کے جسم سے گوشت جھڑ گیا تھا, صرف ہڈیاں اور پٹھے باقی رہ گئے تھے. آپ کی بیوی راکھ لا کر آپ کے نیچے ڈالتی تھی. جب ایک طویل عرصہ اس حال میں گزر گیا تو انہوں نے عرض کیا کہ اپنے رب سے دعا کیجئے کہ وہ آپ کی مصیبت دور کر دے. آپ نے فرمایا میں نے 70 سال صحت کی حالت میں گزارے ہیں, تو کیا مجھے اللہ کے لیے 70 سال صبر نہیں کرنا چاہیے؟ زوجہ محترمہ یہ جواب سن کر بہت پریشان ہوئی, کیونکہ وہ لوگوں کی خدمت کر کے اس کی اجرت سے ایوب علیہ السلام کے کھانے کا بندوبست کرتی تھی. 12 دن اسی طرح گزرتے رہے. ان کی خدمت گزار اور جو وفا شیار بیوی تھی اس کے لیے حالات کٹھن سے کٹھن ہوتے چلے گئے. اور حضرت ایوب علیہ السلام جو تھے نا, ان کے اپنے جو رشتہ دار تھے, انہوں نے ان کی یہ تکلیف, یہ بیماری, سخت آزمائش کو جب دیکھا تو وہ بھی ان سے جو ہے وہ دیگانگی برتنے لگے. ان کے بارے میں کیا آتا ہے رشتہ داروں دوستوں کے بارے میں, کہ انہوں نے جو ہے ایوب علیہ السلام کو آبادی سے الگ کر کے باہر ایک کوڑا کچرا پھینکنے کی جگہ پر لا کر ڈال دیا. کوئی ان کے پاس نہیں جاتا تھا سوائے ان کی اس بیوی کے, جو ان کی خبر گیری جو تھی وہ کرتی تھی. تو جب رشتہ دار بھی ان سے بیگانگی برتنے لگے تو اس وقت حضرت ایوب علیہ السلام پر یہ بات جو تھی یہ بڑی شاک گزری. بالآخر وہ بارگاہ خداوندی میں خوب گڑ گڑائے اور صحت اور شفا کی دعا کی, تو اللہ تعالیٰ نے ان کی دعا قبول کی اور ان کو ایک صاف چشمے سے غسل کرنے کا حکم دیا جو ان کی ایڑی مارنے سے جاری ہوا تھا. اور یہ جو چشمہ تھا اس سلسلے میں آپ دیکھیں کہ اللہ رب العزت خود جو ہیں وہ بتاتے ہیں سورۃ سواد آیت نمبر 41 سے 44, وَذْكُرْ عَبْدَنَا أَيُّوب, اور ہمارے بندے ایوب کو یاد کرو. مجھے قرآن کا یہ انداز بڑا اچھا لگتا ہے کہ اللہ تعالیٰ اپنے پسندیدہ لوگوں کے بارے میں کہتے ہیں کہ وہ ہمارا بننا تھا نا. آپ بھی دنیا میں بھی دیکھیں کہ بعض لوگ کہتے ہیں کہ وہ میرا خاص بندہ ہے نا, وہ میرا بندہ ہے. تو اب یہاں پہ وہ کہتے ہیں کہ وہ ہمارے بندے ایوب کو یاد کرو. اذ نادا ربہ انی مسنی الشیطان, جب انہوں نے اپنے رب کو پکارا کہ اے اللہ شیطان نے جو ہے وہ تکلیف دی ہے, شیطان نے چھویا ہے مجھ کو. بے نصب ہوں عذاب, کسے چھوا ہے؟ نصب تکلیف سے اور عذاب اور ایزا سے, تکلیف سے. ارکد بے رجلک, تو اللہ تعالیٰ نے کیا حکم دیا کہ زمین پر لات مارو. ھذا مغتسلن, تو یہ ہے چشمہ. مغتسلن نہانے کے لیے, ہاں غسل سے ہے. ھذا مغتسلن بارد و شراب, تو یہ چشمہ نکل آیا نہانے کو بارد ٹھنڈا, و شراب اور پینے کو میٹھا. ووہبنا لہ اہلہ, اور ہم نے اس کو بخش دیے اس کے گھر والے. ومثلہم معہم, اور اتنے ہی اور, رحمت منا, اپنی رحمت کے طور پر. یہ اللہ کی رحمت ہوتی ہے جب اللہ نوازتا ہے. وذکر لأولی الالباب, اور اللہ رب العزت فرماتے ہیں کہ یہ ایک نصیحت تھی عقل والوں کے لیے. فخذ بیدک دغسن, اور پکڑ لے اپنے ہاتھ میں جو ہے وہ جھاڑو. فدری بہی, اور مار اس سے. فدری بہی, اسے مار. ولا تحنش, اور اپنی قسم نہ توڑو. इन्ना वजदना हु साबिरा, बेशक हमने उसको जो है वो सबर करने वाला पाया। नेमल अब्द, कितना अच्छा बंदा। इन्नहु अवाब, बेशक वो बहुत रुजू करने वाला था। तो इससे भी हमें जो है वो क्या बात पता चलती है कि हजरत अय्यूब अलैहिस्सलाम के लिए अल्लाह ताला ना सिर्फ चश्मा दिया पानी पीने के लिए और जो स्किन की बीमारी थी उसको दूर करने के लिए, बल्कि उनके औलाद, नौकर चाकर, दौलत उतनी ही बल्कि उससे दुगनी अल्लाह ताला ने जो है वो और नवाज दी। और इसके साथ ही ये बात यहाँ पर अहम है कि उनको ये क्यों कहा कि अपने हाथ में झाड़ू लो, फिर इसे मारो और कसम जो है वो ना तोड़ो। इस सिलसिले में जो है वो क्या बात हमें पता चलती है, बीमारी के दिनों में खिदमत गुजार बीवी को किसी बात से नाराज होकर हजरत अय्यूब अलैहिस्सलाम ने 100 कोड़े मारने की कसम खा ली थी। सेहत याब होने के बाद अल्लाह ताला ने फरमाया कि 100 तिनको वाली झाड़ू लेकर एक मर्तबा उसे मार दे, तेरी कसम जो है वो पूरी हो जाएगी। तो उलमा क्या कहते हैं कि ये रियायत सिर्फ हजरत अय्यूब अलैहिस्सलाम के लिए खास थी, या फिर कोई दूसरा शख्स भी इस तरह 100 कोड़ों की जगह 100 तिनके वाली झाड़ू लेकर मार कर मतलब सजा से या चीज से बच सकता है। तो हमें इस सिलसिले में एक हदीस मिलती है कि रसूल अल्लाह ने भी एक माजूर कमजोर जानी को 100 कोड़ों की जगह 100 तिनके वाली झाड़ू मारकर जो थी ना वो सजा दी थी। तो बहरहाल असल बात जो है वो क्या है कि कोशिश ये करनी चाहिए कि इंसान जो है वो सब्र की कैफियत में हो, शुक्र की कैफियत में हो और वो कसम जो है वो ना खाए। और एक और बात जो बहुत अहम है कि यहाँ पर भी अल्लाह रब्बुल इज्जत जो है वो हमारे सामने क्या बात रखते हैं कि उनका ये कहना कि बस मुझे तकलीफ जो है वो लग गई है और तू सबसे बढ़कर रहम करने वालों में से रहम करने वाला है। मुफस्सरीन ये कहते हैं कि हजरत अय्यूब अलैहिस्सलाम ने अपने दुख और दर्द का हवाला तो दिया लेकिन हरफ़े मुद्दा को अपनी जबान पर नहीं लाए, बस अल्लाह की रहमत को टच करके उन्हीं पर छोड़ दिया। ये नहीं कहा कि आप क्या करें, बस इतना ही कहा कि तू सबसे बढ़कर जो है वो रहम करने वालों में सबसे बढ़कर रहम करने वाला, मैं दुखी हूँ, मुझे तकलीफ लग गई है, मतलब क्या है कि मैं तेरे आगे अपने दुख को पेश करता हूँ और मामला तेरी रहमत के हवाले करता हूँ। तू जो कुछ करेगा अपनी शान रहीमी के मुताबिक करेगा और इसी में मेरे लिए बरकत और रहमत है ना। तो कहते हैं कि ये वो मकाम है जिसको मकाम रजा कहते हैं कि ऐ अल्लाह ताला ये तकलीफ है मुझे और अल्लाह को तो खुद ही पता है ना, और तू अरहम और राहिमीन है, तो इसी को कहते हैं कि रादियत मर्दिया, कि इंसान को जब सख्त हालात मुश्किलात से गुजरना पड़े तो फिर वो जो है वो अगर इस तरह से बात करता है कि अल्लाह ताला तू मुझे खैर दे, तू जानता है मेरे हालात को, तुझे पता है कि मेरे लिए बीमारी बेहतर है या तंदुरुस्ती, मौत बेहतर है या जिंदगी। तो ये है यहाँ पर इनका अंदाज और अल्लाह रब्बुल इज्जत का ये ऐलान करना कि फस्तजबना लहू, फिर हमने उसकी दुआ को कबूल कर लिया। और ये बड़ी ही खूबसूरत बात है कि अल्लाह रब्बुल इज्जत ने इतनी दुख और तकलीफ से जो मांगी हुई दुआ थी उसको जो है वो कबूल कर लिया। और कबूल कैसे किया, फकशफना मा बिही मिन दुर्रिन व आतैनाहु अहलहु व मिस्लहुम माहुम रहमतम मिन इंदिना, के हमने जो तकलीफ उसे थी उसे दूर कर दिया, ठीक है, और सिर्फ उसके घर वाले ही उसको नहीं दिए बल्कि इनके साथ इतने ही और दे दिए। वातेनहु अहलहु व मिस्लहुम माहुम रहमतम मिन इंदिना, अपनी खास रहमत के तौर पर। जिक्र लिल आबिदीन, और इसके इसमें एक सबक है इबादत गुजारों के लिए, जो इबादत करने वाले हैं ना, तो उनके लिए हजरत अय्यूब अलैहिस्सलाम की कहानी में एक बहुत अच्छा जो है वो सबक है। तो यहाँ पर जो बात याद रखने वाली है वो ये है कि अल्लाह रब्बुल इज्जत जो है जब किसी की दुआ को कबूल करता है, जब वो पूरे खुलूस दिल से इंसान जो है वो मांगता है तो अल्लाह ताला क्या करता है बल्कि उससे भी बढ़कर जो है वो नवाज देता है। लेकिन क्या है कि जरूरी ये है कि नरम और गर्म हालात में इंसान सब्र करने वाला हो और शुक्र करने वाला हो, ये बहुत जरूरी है। और फिर अल्लाह ताला ने जो इनको ना सिर्फ माल और औलाद दिया बल्कि इतना ही और, इस सिलसिले में हमें बड़ी खूबसूरत एक बात पता चलती है कि हजरत अबू हुरैरा रजी अल्लाह रवायत करते हैं कि रसूल अल्लाह صلی اللہ علیہ وسلم نے فرمایا جب اللہ تعالیٰ نے ایوب علیہ السلام کو صحت عطا کی تو آپ پر سونے کی ٹڈیوں کی بارش کر دی، سونے کی ٹڈیوں کی بارش ہونے لگی، آپ انہیں ہاتھوں سے پکڑ پکڑ کر کپڑے میں ڈالنے لگے۔ اور میں ایک حدیث پڑھ رہی تھی، آپ نہا رہے تھے اور آپ جو ہے نا وہ اس کو چھوڑ کر تو آپ آنے والی ٹڈیوں کو پکڑنے لگے۔ آپ کو آواز آئی، ایوب کیا سیر نہیں ہوئے؟ کیا ہم نے تمہیں نہیں نوازا؟ کیا ہم نے تمہیں غنی نہیں کیا؟ آپ نے عرض کیا، یا رب تیری رحمت سے کون جو ہے وہ سیر ہو سکتا ہے؟ کہ اگر تیری رحمت کی بارش ہو رہی ہے تو پھر میں اسے اپنے دامن کو بھرنے والا کیوں نہ بنوں۔ تو جو ہے وہ یہ بڑی خوبصورت بات بھی پتہ چلتی ہے۔ اسی طرح حضرت ابو ہریرہ رضی اللہ عنہ روایت کرتے ہیں، یہ صحیح بخاری کی روایت ہے، کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا ایوب علیہ السلام کپڑے اتار کر غسل کر رہے تھے کہ سونے کی ٹڈیوں کا ایک جھنڈا آپ پر آ گرا، یعنی ایک جھنڈا تھا، جھنڈ تھا پورا کا پورا، اور وہ جو جھنڈ تھا، جھنڈا نہیں بلکہ جھنڈ، جو جھنڈ تھا وہ پورا سونے کی ٹڈیوں سے تھا مالا مال۔ ایوب علیہ السلام مٹھیاں بھر بھر کر کپڑے میں ڈالنے لگے، اللہ عزوجل نے آواز دی، ایوب کیا میں نے تجھے اس سے مستغنی نہیں کر دیا؟ ذرا سوچے تو صحیح کہ نہانا بھول کر اور وہ ٹڈیاں اٹھانے لگے، اور وقت کے پیغمبر۔ آپ نے عرض کیا، جی ہاں یا رب، لیکن میں تیری برکت سے مستغنی تو نہیں ہو سکتا، مستغنی کا مطلب میں اسے بے نیاز نہیں رہ سکتا۔ تو اس طرح سے اللہ تعالیٰ نے ان کو نوازا، اور بہت نوازا، نہ صرف یہ کہ اپنی ان کی پہلی تکلیف کو اسے ختم کر دیا، بلکہ اپنی خاص مہربانی سے اور بھی جو ہے وہ عطا کیا۔ اس سے یہ بات پتہ چلتی ہے کہ جو لوگ بھی مصیبتوں میں تکلیفوں میں جب صبر کرتے ہیں تو اللہ تعالیٰ جو ہے وہ نہ صرف مصیبتوں کے پہاڑوں کو ختم کر دیتے ہیں بلکہ کیا ہے کہ بہت کچھ ان کو جو ہے وہ نوازتے ہیں، بہت زیادہ ان کو جو ہے وہ عطا کرتے ہیں۔ اسی طرح جو ہے وہ سورت سواد آیت 44 میں اللہ تعالیٰ کہتے ہیں اِنَّا وَجَدْنَاهُ صَابِرًا نِعْمَ الْعَبْدُ اِنَّهُ أَوَّابٌ، یہ بڑی اہم بات ہے کہ اسے بڑا صبر کرنے والا، بڑا ہی نیک بندہ پایا، اور اللہ کی طرف بڑا ہی رغبت رکھنے والا۔ تو یہ بہت ضروری ہے کہ ہم جو ہیں وہ صبر کرنے والے ہوں، شکر کرنے والے ہوں۔ امام لیس رحمۃ اللہ علیہ نے حضرت مجاہد رحمۃ اللہ علیہ سے ان کا ایک قول روایت کیا کہ قیامت کے دن اللہ تعالیٰ دولت مندوں پر حضرت حضرت سلیمان علیہ السلام کے ذریعے، غلاموں پر حضرت یوسف علیہ السلام کے ذریعے، اور مصیبت زدوں پر حضرت ایوب علیہ السلام کے ذریعے اتمام حجت کرے گا۔ اس کا کیا مطلب ہے کہ جو لوگ دنیا میں دولت مند تھے اور وہ کہیں گے کہ اتنی اللہ تعالیٰ تو نے دولت دی تھی، تو پھر یعنی دولت کے نشے میں آ کے ہم بھول گئے تو کیسے ہم تجھے یاد رکھے؟ تو اللہ تعالیٰ کہیں گے کہ پھر حضرت سلیمان علیہ السلام کو پیش کیا جائے گا کہ کیا اس سے بھی بڑھ کر کوئی دولت مند تھا، لیکن انہوں نے تو دولت میں مجھے یاد رکھا۔ اسی طرح غلام کہیں گے کہ ہم غلام تھے، مجبور تھے، ظاہر آزاد تو تھے ہی نہیں، تو پھر ہم کیسے تیری عبادت کرتے؟ تو پھر اللہ تعالیٰ حضرت یوسف علیہ السلام کو پیش کریں گے کہ غلامی میں انہوں نے کیسی اپنی عزت کی حفاظت کی تھی نا۔ اسی طرح جو مصیبت میں، بیماری میں، تکلیف میں لوگ ہیں وہ کہیں گے کہ اس وجہ سے ہم جو ہیں وہ پھر تجھے یاد نہ رکھ سکے، تو اللہ تعالیٰ حضرت ایوب علیہ السلام کو جو ہے نا وہ سامنے پیش کریں گے کہ وہ بھی تو میرا بندہ تھا کہ وہ مجھے جو ہے وہ نہیں بھولا۔ تو اس سے جو ہے وہ کیا بات پتہ چلتی ہے کہ وذکرہ للعابدین، کہ اس میں ایک سبق ہے عبادت گزاروں کے لیے۔ تو سبق جو ہے وہ کیا ہے؟ صبر، صبر کرنے کا سبق کس چیز کا ہے؟ شکر کرنے کا۔ اور دوسری اہم بات جو ہے وہ یہ ہے کہ عملی زندگی میں ہمارا رویہ بھی جو ہے نا وہ نیکیوں کو اپنانے والا ہو، شکر گزاری والا ہو، کیونکہ جہاں تک خوشحالی کا دور ہوتا ہے سبھی عبادت کر لیتے ہیں، اور تنگی اور تنگ دستی میں جو ہے وہ صبر و استقامت دکھانا ہے نا۔ تو بے شک تنگی اور تنگ دستی ہے یا نعمتیں ہیں، تو حضرت ایوب علیہ السلام کا نمونہ پیش کر کے اللہ تعالیٰ نے یہ کہا کہ میرے ایوب علیہ السلام جیسے بندے کی طرح جو ہے نا عبادت گزار بن جاؤ۔ اسماعیل و ادریس و ذلکفل کل من الصابرین، اور یہی نعمت اسماعیل علیہ السلام اور ادریس علیہ السلام اور ذوالکفل کو دی تھی کہ یہ سب صابر لوگ تھے. کون سی نعمت؟ شاباش, رشد کی نعمت. اللہ تعالیٰ یہاں پہ جو ہے وہ رشد کی نعمت کا ذکر کر رہے ہیں, اور رشد کی نعمت کا ذکر اس لیے کیا جا رہا ہے کہ ابراہیم علیہ السلام سے جب واقعہ شروع ہوتا ہے وَلَقَدْ آتَيْنَا إِبْرَاهِيمَ رُشْدَهُ, اور رشد کب ملی؟ جب وہ آزمائشوں میں پورا اترے. تو ان کو بھی جو ہے وہ کیوں اللہ تعالیٰ نے رشد عطا کی؟ اسماعیل و ادریس و ذوالکفل کلو من الصابرین, وہ سب کے سب جو تھے وہ صابر لوگوں میں سے تھے. اور سب سے پہلے یہاں پہ ہمیں ذکر ملتا ہے حضرت اسماعیل علیہ السلام کا, ہے نا. تو حضرت اسماعیل علیہ السلام جو تھے, یہ ان کے والد کون تھے؟ حضرت ابراہیم علیہ السلام. اور حضرت ابراہیم علیہ السلام کے یہ بڑے ہی فرما بردار بیٹے تھے, اور ان کے بارے میں اللہ رب العزت جو ہیں آپ دیکھیں گے کس طرح سے ان کی جو ہے وہ تعریف کرتے ہیں. اور حضرت ابراہیم علیہ السلام کے کئی بیٹے تھے, ان میں زیادہ مشہور جو ہیں وہ دو بھائی ہیں جو عظیم نبی اور رسول ہیں. ان میں سے عمر میں بڑے اور عظمت اور شان میں برتر ہیں جو ذبیح اللہ ہیں, حضرت اسماعیل علیہ السلام جو ابراہیم علیہ السلام کے جو ہے وہ بیٹے تھے, اور حضرت ہاجرہ سے جو ہے وہ پیدا ہوئے. اور دوسرے ہیں حضرت اسحاق علیہ السلام. اور حضرت اسماعیل علیہ السلام کے بارے میں اللہ رب العزت ان کی تعریف کیسے کرتے ہیں؟ کہتے ہیں فَبَشَّرْنَاهُ بِغُلَامٍ حَلِيمٍ, ہم نے ان کو نرم دل لڑکے کی خوشخبری دی, ایسے بیٹے کی جو حلیم, حلم بردباری اس کے اندر تھی. فلما بلغ معه السعی, جب وہ ان کے ساتھ دوڑنے کی عمر کو پہنچا, سایہ کا مطلب کیا ہے؟ کھیلنے کودنے کی عمر. قال یا بنیا, تو حضرت ابراہیم علیہ السلام نے اپنے بیٹے سے کہا, انی ارا فی المنامی, کہ بے شک میں نے خواب دیکھا ہے, انی اذبحک کا, کہ میں تجھے ذبح کر رہا ہوں. فانظر ماذا ترا, بتا تیری کیا رائے ہے. قال یا ابت افعل ما تؤمر, تو انہوں نے کہا کہ بجن کر گزریے جس کا آپ کو حکم دیا جاتا ہے. ستجدنی ان شاء اللہ من الصابرین, بے شک آپ مجھے جو ہے وہ صبر کرنے والوں میں سے جو ہے نا وہ پائیں گے. تو آپ دیکھیے کہ یہ آیات جو ہیں یہ سورۃ صافات کی ہیں, اور اس میں ہمیں کیا بات پتہ چلتی ہے کہ والد بتا رہے ہیں کہ خواب میں تمہیں ذبح کر رہا ہوں, تو کہہ رہے ہیں کہ آپ بس کر گزریے اور انشاءاللہ میں صبر کرنے والوں میں مجھے پائیں گے. اسی طرح سورۃ صافات کی آیت 101 102 کے بعد سورۃ مریم آیت 54-55 میں آپ پڑھ چکی کہ اللہ رب العزت ان کے بارے میں اتنا پیار سے کہتے ہیں, وَذْكُرْ فِي الْكِتَابِ اسْمَاعِيلَ اِنَّهُ كَانَ صَادِقَ الْوَعْدِ وَكَانَ رَسُولًا نَبِيًّا, وعدے کو پورا کرنے والے اور رسول بھی تھے اور نبی بھی تھے. وَكَانَ يَأْمُرُ أَهْلَهُ بِالصَّلَاةِ وَالزَّكَاةِ, اور اپنے گھر والوں کو وہ حکم دیتے تھے. کس چیز کا حکم دیتے تھے؟ نماز کا اور زکات کا. وَكَانَ عِندَ رَبِّهِ مَرْضِيًّا, اور وہ اپنے پروردگار کے ہاں جو تھے وہ پسندیدہ تھے, اللہ کے ہاں وہ برگزیدہ تھے. تو اس سے بھی ہمیں کیا بات پتہ چلتی ہے کہ اللہ کے ہاں وہ بہت ہی پسندیدہ جو ہے وہ پیغمبروں میں سے تھے. پھر آپ دیکھیے کہ یہ سورۃ صاد آیت 45 سے 48 تک اللہ تعالیٰ کہتے ہیں, وَذْكُرْ عِبَادَنَا إِبْرَاهِيمَ وَإِسْحَاقَ وَيَعْقُوبَ أُولِي الْأَيْدِي وَالْأَبْصَارِ, جو ہاتھوں اور آنکھوں والے تھے ان کا ذکر کریں. إِنَّا أَخْلَصْنَاهُمْ, ہم نے ان کو خالص کر لیا تھا. بِخَالِصَةٍ ذِكْرَ الدَّارِ, اور ان کو جو ہے وہ ہم نے ایک خاص صفت جو تھی اور اس کے ساتھ ان کو خالص کیا تھا, اور وہ صرف کس چیز کی تھی؟ ذکر الدار, آخرت کے گھر کا ذکر جو ہے, یعنی ان کے پاس جو خاص صفت تھی جو اللہ تعالیٰ نے ان کو عطا کی تھی وہ تھی کہ آخرت کے گھر کی یاد, اور یہ بڑی خاص صفت ہے جس کو اللہ تعالیٰ عطا کر دیں. پھر فرمایا, وَإِنَّهُمْ عِنْدَنَا لَمِنَ الْمُصْطَفَيْنَ الْأَخْيَارِ, کہ بے شک وہ ہمارے نزدیک جو تھے, مصطفین کا مطلب کیا ہے؟ کہ وہ منتخب تھے, مصطفیٰ, مصطفین, الاخیار خیر سے ہے اور نیک لوگوں میں سے تھے. پھر اسی یہاں پہ کیا کہا, وَذْكُرْ اسماعیل وَالْيَسَعَ وَذَا الْكِفْلِ وَكُلٌّ مِّنَ الْأَخْيَارِ, تو پھر یہاں پہ تین پیغمبروں کا اللہ تعالیٰ ذکر کرتے ہیں سورت جو ہے وہ سواد میں، اور وہ حضرت اسماعیل ہیں اور یسع ہیں اور ذلکفل ہیں، ہے نا، تینوں کا ذکر کر کے کہتے ہیں کہ یہ تینوں، یہ سب جو تھے وہ کون تھے، سب کے سب جو تھے وہ نیک لوگوں میں سے تھے. اور حضرت اسماعیل علیہ السلام کے بارے میں ہمیں یہ بات بھی پتہ چلتی ہے کہ حضرت عمر بن عبدالعزیز رحمۃ اللہ علیہ روایت کرتے ہیں کہ حضرت اسماعیل علیہ السلام نے اللہ تعالیٰ سے مکہ مکرمہ کی گرمی کی شکایت کی، تو اللہ تعالیٰ نے ان کی طرف سے وہی نازل، اللہ تعالیٰ نے ان کی طرف وہی نازل کی، آپ جس جگہ دفن ہوں گے میں وہاں سے جنت کی طرف ایک دروازہ کھول دوں گا اور آپ کو قیامت تک جنت کی ہوا جو ہے وہ آتی رہے گی. ان کی طرف یہ وہی جو ہے وہ نازل کی. اور اس کے علاوہ آپ کو وہ مشہور واقعہ تو پتہ ہی ہے کہ حضرت اسماعیل علیہ السلام جو تھے وہ ابراہیم علیہ السلام ان کو بسا کر آگے تھے، اور پھر حضرت اسماعیل علیہ السلام شکار پر گئے تھے تو پیچھے سے ان کے والد محترم آئے تھے. ان کے والد محترم کون تھے؟ حضرت ابراہیم علیہ السلام. تو یہ تو گھر پہ نہیں تھے، تو ان کی بیوی سے پوچھا تھا کہ کیا حال ہے، تو اس نے شکایت لگائی تھی، ہے نا، شکایت کی تھی کس چیز کی؟ تنگ دستی کی. ہاں تو انہوں نے کہا کہ جب اسماعیل گھر لوٹ کر آئے تو انہیں کہنا کہ گھر کی چوکٹ بدل دیں. اور پھر دوبارہ وہ دوسری دفعہ پھر ابراہیم علیہ السلام نے سفر کیا، پھر آئے، پھر بیٹا گھر نہیں تھا. اب جو بیوی تھی اس کو سلام کیا، اسے پوچھا کیا حال ہے، تو اس نے کہا کہ اللہ کا شکر ہے، سارا کچھ ہے اور اچھی بات کی. تو کہا کہ اسماعیل سے کہنا کہ چوکٹ قائم رکھیں. تو آپ دیکھ لیں کہ پیغمبر جو ہیں ان کو اپنی اولادوں کی اولاد کی بھی فکر ہوتی ہے کہ نسلوں میں شکر گزاری اور نیکی جو ہے وہ بہت ضروری ہے. پھر اسی طرح جو ہے ان کے بارے میں آتا ہے کہ انہوں نے گھوڑوں پر سواری بھی کی ہے. اس سے پہلے گھوڑے آزاد جنگلی جانوروں میں سے تھے، آپ نے انہیں پالتو بنایا اور ان پر سواری کی. پھر آپ نے فصیح اور بلیغ عربی میں گفتگو کی ہے. اور مکہ میں جو جہاں پہ قیام وغیرہ شروع کیا اور رہائش ان کے قبیلے کی ہوئی، تو اس میں بھی جو ہے ان کی والدہ نے جو ہے وہ ایک چشمے میں جو قبضہ کیا تھا، تو پھر اور قبیلے والوں کو بھی جو ہے اجازت ان کی والدہ نے رہنے کی جو تھی وہ دی تھی. تو بہرحال حضرت اسماعیل علیہ السلام جو ہیں، اصل بات کیا ہے کہ اللہ کے پسندیدہ، فرما بردار، اطاعت گزار، صبر کرنے والوں، نیک منتخب رسول اور نبیوں میں سے تھے. دوسرا ذکر ہے وہ ادریسا اور ادریس علیہ السلام. کہتے ہیں کہ یہ مصر کے رہنے والے تھے اور ان کا یہ بڑے ہی جو ہے وہ مضبوط رائے والے تھے، تجربہ کار تھے. اور ادریس علیہ السلام کا نام قرآن مجید میں دو جگہ پہ آیا ہے، ایک تو یہاں پہ جو ابھی سورۃ انبیاء میں آپ پڑھ رہی ہیں، دوسرا سورۃ مریم میں، وَاذْكُرْ فِي الْكِتَابِ ادریسا اِنَّهُ كَانَ صِدِّیقًا نَبِیًّا وَرَفَعْنَاهُ مَكَانًا عَلِیًّا. بلا شبہ وہ نہایت سچے نبی تھے، ہم نے ان کو اونچی جگہ اٹھا لیا تھا. اچھا اب آپ دیکھیں کہ ان کی تعریف کن الفاظ میں کی گئی، کہ صدیقًا نبیا، کہ نبی اور سچے نبی تھے. دوسری تعریف ان کی کیا کی گئی، کہ وَرَفَعْنَاهُ مَكَانًا عَلِیًّا، کہ ان کو اونچی جگہ اٹھایا تھا. اس کا کیا مطلب ہے؟ بخاری اور مسلم کی روایت سے پتہ چلتا ہے کہ معراج میں جب نبی صلی اللہ علیہ وسلم نے سفر کیا اور آپ چوتھے آسمان پر آپ رسول اللہ صلی اللہ علیہ وسلم گئے، تو آپ کی ان سے ملاقات ہوئی تھی. کون سے آسمان پر ہوئی تھی؟ چوتھے آسمان پر. امام ابن جریر رحمۃ اللہ علیہ کہتے ہیں کہ انہوں نے فرمایا کہ حضرت عبداللہ بن عباس کی روایت وہ بتاتے ہیں کہ ورفعناہ مکانا علیا سے کیا مراد ہے. تو وہ کیا بتاتے ہیں کہ کعب نے فرمایا کہ اللہ تعالیٰ نے ادریس علیہ السلام کی طرف وہی نازل کی کہ میں آپ کے اعمال میں روزانہ تمام بنی آدم کے اعمال کے برابر جو ہے وہ وزن کروں گا. تو اس لیے ہے کہ جیسے بلندی عطا کی، یہ ہے اس کا مطلب. اچھا ایک اور بات کہ کیوں اللہ تعالیٰ ان کے نامہ اعمال میں روزانہ بنی آدم کے اعمال جتنے وزن بڑھائیں گے، کیوں؟ کہتے ہیں غالباً ان کے زمانے کے تمام انسانوں کے اعمال کے برابر ثواب مراد ہے کہ ان کے زمانے میں جو لوگ تھے. اور اس کی وجہ کیا تھی؟ کہتے ہیں ان کے دل میں ایک دفعہ یہ خواہش پیدا ہوئی کہ ان کی نیکیوں میں بہت اضافہ ہو جائے. ان کے پاس ان کا ایک دوست فرشتہ آیا, انہوں نے اس سے کہا میرے بارے میں موت کے فرشتے سے ذرا بات تو کرو کہ مجھے ذرا زیادہ مہلت ملے دنیا میں رہنے کی اور میں زیادہ نیکیاں کما سکوں. فرشتے سے کہا کہ موت کے فرشتے سے کہو کہ مجھے مہلت زیادہ مل جائے. فرشتے نے انہیں اپنے پروں میں چھپا لیا جو دوست فرشتہ تھا, اور انہیں لے کر آسمان پر چلا گیا. چوتھے آسمان پر اسے ملک الموت اوپر سے آتے ہوئے ملے. اس نے ملک الموت سے اس معاملے میں بات کی دوست فرشتے نے جو ادریس علیہ السلام نے کہی تھی. ملک الموت نے پوچھا ادریس علیہ السلام ہیں کہاں؟ اس نے کہا وہ میری پیٹھ پر ہیں. ملک الموت نے کہا تعجب ہے, مجھے بھیجا گیا تھا اور حکم ہوا تھا کہ ادریس علیہ السلام کی روح چوتھے آسمان پر قبض کرو. میں دل میں کہہ رہا تھا وہ تو زمین پر ہیں, میں ان کی روح چوتھے آسمان پر کیسے قبض کروں؟ چنانچہ جو ہے انہوں نے وہاں ان کی روح قبض کی. اور اللہ تعالیٰ کے اس ارشاد میں اسی طرف اشارہ ہے وَرَفَعْنَاهُ مَقَامًا عَلِيًّا, ہم نے اسے ایک بلند مقام پر اٹھایا. تو اس سے کیا بات پتہ چلتی ہے کہ ان کی اس خواہش کو کہ میں دنیا میں زیادہ زندہ رہوں, عمر مجھے زیادہ ملے تاکہ میں زیادہ اللہ کی عبادت اور نیکیاں کروں, تو اللہ تعالیٰ نے کیسے ان کی خواہش پوری کر لی کہ ان کو وہی کر دی کہ میں آپ کے اعمال میں روزانہ تمام بنی آدم کے اعمال کے برابر وزن کرتا رہوں گا, لیکن جو موت تھی وہ مقررہ وقت پر جو ہے انہیں دے دی گئی. اور اسی طرح جو ہے وہ اہم بات جو ہمیں پتہ چلتی ہے وہ یہ ہے کہ ادریس علیہ السلام ہی نے سب سے پہلے قلم سے لکھنا سیکھا. اور کہتے ہیں کہ ان کی پیدائش کے وقت حضرت آدم علیہ السلام زندہ تھے, اور آدم علیہ السلام کی وفات کے وقت ان کی عمر 308 سال تھی. تو یہ اس سے پتہ چلتا ہے کہ حضرت ادریس علیہ السلام جو ہیں یہ کتنے بڑے اللہ کے جو ہیں وہ پیغمبر تھے, اور کتنے نیک تھے, اور کتنے نیکیوں میں آگے بڑھنے والے تھے. ایک اور بات بڑی عام ہے, جینے کی تمنا تو ہر کوئی کرتا ہے, میں بھی اور آپ بھی. عام طور پہ جب ہم کرتے ہیں تو ہم کیا سوچتے ہیں کہ بچوں کی شادیاں کر لوں, ذرا پوتے پوتیاں دیکھ لوں, یا نواسے نواسیاں, اور ذرا جو ہے یہ خواہش وہ خواہش, وہاں گھر, فلاں گھومنا, فلاں سونے کا سیٹ. اور اب تک تو ساری زندگی محنت و مشقت سے گزاری, یہی تو دن ہے اب مزے کرنے کے, ہے نا. اور اب جو ہے لگ رہا ہے کہ بس اب موت جو ہے وہ آ جائے گی. تو اس سے جو ہے ہمیں کیا بات پتہ چلتی ہے کہ اصل بات کیا ہے کہ اگر دنیا میں جیے بھی تو ایک ہی تمنا, ایک ہی خواہش ہونی چاہیے کہ اللہ تعالیٰ تیری بندگی کروں اور جی بھر کے کروں, تجھے راضی کر لوں, یہ ہے اصل بات. تیسرے کون سے تھے؟ وذلکفل. اور ذوالکفل کو دی, یعنی ان کو بھی بڑی ہوش مندی عطا کی تھی. کیوں؟ کل من الصابرین, یہ سب جو تھے وہ صابر لوگوں میں سے تھے, ثابت قدم رہنے والوں میں سے تھے. تو ذوالکفل جو ہے اس کا لفظی ترجمہ ہے صاحب نصیب. میں نے آپ کو بتایا تھا نا کفل کے معنی حصہ اور نصیب کے ہوتے ہیں, تو مراد وہ اخلاقی بزرگی ہوتی ہے اور ثواب آخرت کے لحاظ سے صاحب نصیب, نہ کہ دنیا کے فائدے کے لحاظ سے. اور کہتے ہیں کہ یہ ان بزرگ کا نام نہیں تھا بلکہ لقب تھا. قرآن مجید میں ان کا دو جگہ ذکر آیا ہے, اور دونوں جگہ ان کو اسی لقب سے جو ہے وہ یاد کیا گیا ہے. اچھا, ان کے بارے میں نا مفسرین میں بڑا اختلاف ہے کہ یہ بزرگ ہیں کون, ملک کون سا, قوم کون سی, زمانہ کون سا. کوئی کہتا ہے کہ یہ حضرت ذکریہ علیہ السلام کا دوسرا نام ہے, کوئی کہتا ہے یہی حضرت الیاس ہیں, کوئی یوشا بن نون کا نام لیتا ہے, کوئی کہتے ہیں کہ یہ الیس ہیں. تو اور لیکن یہ کہ ساتھ ساتھ مفسرین اس کی تردید بھی کرتے ہیں کہ حضرت ذکریہ یہ ہو نہیں سکتے, اس لیے کہ ان کا تو الگ آگے بھی ذکر آنے والا ہے. اگر یہ یہی ہوتے تو اللہ تعالیٰ ان کا ذکر نہ کرتے. اور حضرت یوشا بن نون کا اگر کوئی نام لیتا ہے, یا کوئی کہتا ہے یہ الیس ہیں, تو کہتے ہیں کہ یہ بھی غلط ہے, کیونکہ سورت صاد میں ان کا ذکر الگ ہے, اور سورت اور ساتھ ہی جو ہے وہ ذوالکفل کا جو ہے وہ الگ ہے. تو پھر یہ کون ہے؟ تو بہرحال अल्लामा आलूसी ने रूहुल मानी में ये तफसीर की एक किताब है, उसमें लिखा है कि यहूदियों का दावा है कि ये हिज़्कियाल के ज़माने में नबूवत पर सरफराज हुए और जो है वो फ़राइज़ नबूवत जो है वो अदा करते रहे। बहरहाल जो है वो इनके बारे में इब्न कसीर में एक बड़ा खूबसूरत वाक़या जो है वो बयान किया जाता है और उसमें क्या बात बताई गई आप भी सुनिए। और क्या बात बताते हैं कि बहरहाल ये अल्लाह के कोई नबी और पैगंबर थे, क्योंकि अल्लाह ने नबियों पैगंबरों के साथ इनका जिक्र किया है। और बाज़ लोग कहते हैं कि ये औलिया अल्लाह में से थे, बड़े नेक लोगों में से थे। और ये वाकया, ये जो है वाकया मारफुल कुरान में भी है, इब्ने कसीर में भी है। और कहते हैं कि एक मर्द थे, बड़े ही नेक थे, और वो थे हजरत यसा। तो जब वो बूढ़े हो गए और कमज़ोर हो गए, तो उन्होंने इरादा किया कि अब मैं किसी को अपना जो है वो खलीफा मुकर्रर कर दूं, और जो उनकी ज़िंदगी में वो सब काम उनकी तरफ से करे जो नबी के फ़राइज़ में दाखिल हों। उनको ये फिक्र थी कि बुढ़ापा आ गया है, तो अभी से किसी को मैं मुकर्रर करूँ। इस मकसद के लिए हज़रत यसा ने अलैहिस्सलाम ने अपने सारे सहाबा को जमा किया कि मैं अपना खलीफा बनाना चाहता हूँ। उसके लिए उन्होंने तीन शर्तें रखी कि मैं खलीफा तो मुकर्रर करना चाहता हूँ। तीन शर्तें ये थी कि जो शख्स इन शरायत का जामे होगा ना, उसको खलीफा बनाऊंगा। पहली शर्त ये थी कि वो हमेशा रोजा रखता हो और हमेशा रात को इबादत करता हो और कभी गुस्सा ना करता हो। ये तीन बातें थी, हमेशा रोजा रखना, हमेशा रात को जागना और कभी उसको गुस्सा ना आता हो। मजने में से एक ऐसा गैर मारूफ शख्स उठकर खड़ा हुआ, गैर मारूफ बाज़ूकात होता है कि आप क्लास में एक उस्ताद को अपने किसी एक स्टूडेंट से बड़ी उम्मीद होती है कि ये एक बड़ा अच्छा काम करेगा, और बाकी दूसरे से इतनी उम्मीद नहीं होती, लेकिन वो जिसे उम्मीद नहीं होती ना, वो उठकर खड़ा हो जाता है कि मैं ये काम करूंगा, और जिसे उम्मीद होती है वो खड़ा ही नहीं होता। तो अब एक गैर मारूफ शख्स उठकर खड़ा हुआ, जिसको लोग हकीर जलील कहते थे, समझते थे, और कहा कि मैं इस काम के लिए हाजिर हूँ। हजरत यसा अलैहिस्सलाम ने पूछा, क्या तुम हमेशा रोजा रखते हो और हमेशा शब्बेदारी करते हो और कभी गुस्सा नहीं करते? इस शख्स ने अर्ज किया कि बेशक मैं तीनों चीजों का आमिल हूँ, मैं तीनों चीजों पर अमल करता हूँ। हजरत अलियस को जो है उन पर एतमाद ना हुआ, उस रोज उसको रद्द कर दिया, खामोश रहे और बात खत्म कर दी। फिर किसी दूसरे रोज इसी तरह फिर मजमे से खिताब किया, फिर सारे हाजरीन खामोश रहे, फिर यही शख्स उठकर खड़ा हो गया। उस वक्त जो है वो हजरत यसा ने जो है दोबारा जो है ना वो यही सवाल पूछे कि कौन है जो हर दिन रोजा रखे, हर रात को इबादत करे और कभी उसको जो है वो गुस्सा ना आता हो। ये बात भी उन्होंने जो है वो रखी। चुनाचे उन्होंने फिर क्या किया कि जब दूसरे दिन भी यही खड़े हुए, तो उन्होंने उनको जो है खलीफा नामजद कर दिया। शैतान ने ये देखा कि ज़ुल्किफ़्ल जो है वो कामयाब हो गए। तो आपको पता है ना कि शैतान तो कभी भी नेकी के काम को होने नहीं देता, और अगर कहीं हो रहा हो तो उसको बर्दाश्त ही नहीं करता ना। तो अब जब उसने देखा कि इनको खलीफा बना दिया गया है, तो अब शैतान ने छोटे छोटे शैतानों को इस बुजुर्ग के बहकाने के लिए भेजना शुरू किया, मगर किसी की कुछ भी ना चली। अब शैतान जो था वो खुद जो है वो आया, क्योंकि शैतान ये चाहता था कि किसी तरह अब इस नेक आदमी को जो है ना वरगलाया जाए और इसका जो मनसब है ना वो इससे छीन लिया जाए, जो खिलाफत का मनसब जो था मिल गया था। तो अब शैतान के जो साथी थे उन्होंने जब जाकर कोशिश की और उनके काबू में नहीं आए, तो उन्होंने आकर शैतान इब्लीस से कहा कि वो हमारे काबू में आने वाला नहीं है। शैतान इब्लीस ने कहा, अच्छा तुम इसको मुझ पर छोड़ो, मैं उसे निमट लूंगा। अब हजरत ज़ुल्किफ़्ल अपने इकरार के मुताबिक दिन भर रोजा रखते, रात भर जागते, सिर्फ दोपहर को कैलूला करते, यानी दोपहर को आराम करते, जिस वक्त सोते। शैतान ऐन दोपहर को इनके कैलूला के वक्त आया और दरवाजे पर दस्तक दी। ये बेदार हो गए और पूछा कौन है, कहने लगा एक बूढ़ा मजलूम हूँ। उन्होंने दरवाजा खोल दिया, उसने अंदर पहुंचकर एक अफसाना कहना शुरू किया कि मेरी बरादरी का मुझसे झगड़ा है, उन्होंने मुझ पर ये जुल्म किया, وہ ظلم کیا، ایک طویل داستان شروع کر دی یہاں تک کہ دوپہر کے سونے کا وقت ختم ہو گیا. حضرت ذوالقفل نے فرمایا، جب میں باہر آؤں تو میرے پاس آ جاؤ، میں تمہارا حق دلوا دوں گا. حضرت ذوالقفل باہر تشریف لائے اور اپنی مجلس عدالت میں اس کا انتظار کرتے رہے، مگر اس کو نہیں پایا. اگلے روز پھر جب وہ عدالت میں فیصلہ مقدمات کے لیے بیٹھے تو اس بوڑھے کا انتظار کرتے رہے اور یہ نہ آیا. جب دوپہر کو آپ قیلولہ کرنے کے لیے گھر میں گئے تو یہ شخص آیا اور پھر دروازہ پیٹنا شروع کیا. انہوں نے پوچھا کون ہے؟ جواب دیا، ایک مظلوم ہے، بوڑھا ہے. انہوں نے پھر دروازہ کھول دیا اور فرمایا کہ کیا میں نے کل تم سے نہیں کہا تھا کہ جب میں اپنی مجلس میں بیٹھوں تو تم آ جاؤ؟ تم کل تو آئے نہیں، نہ آج صبح سے آئے. اس نے کہا، حضرت میرے مخالف بڑے خبیث لوگ ہیں، جب انہوں نے دیکھا کہ آپ اپنی مجلس میں بیٹھے ہیں اور میں حاضر ہوں گا تو آپ ان کو میرا حق دینے پر مجبور کریں گے، تو انہوں نے اس وقت پھر وعدہ کر لیا کہ ہم تیرا حق دے دیتے ہیں. پھر جب آپ مجلس سے اٹھ گئے تو انہوں نے انکار کر دیا. انہوں نے پھر اس کو یہی فرمایا کہ اب جاؤ، جب میں مجلس میں بیٹھوں تو میرے پاس آ جاؤ. اسی گفتگو میں آج کے دوپہر کا سونا بھی رہ گیا اور وہ باہر مجلس میں تشریف لے گئے اور اس بوڑھے کا پھر انتظار کرتے رہے. اگلے روز بھی دوپہر تک انتظار کیا، وہ نہیں آیا. پھر جب تیسرے روز دوپہر کا وقت ہوا اور نیند کو اب تیسرا دن ہو گیا، آپ سوچیں، دن میں روزہ ہے، رات کو عبادت ہے، وہ تھوڑی دیر جو سوتے تھے تو اسی میں شیطان جان بوجھ کر انہیں دونوں ٹائموں میں آیا، اور جب وہ کہتے تھے کہ میرے پاس آؤ کہ میں سارا فیصلہ کروں تو پھر وہ جاتا نہیں تھا، جھوٹ بول دیا. اب نیند کو تیسرا دن ہو گیا، نیند کا غلبہ تھا، تو گھر میں آ کر انہوں نے گھر والوں کو اس پر مقرر کیا کہ کوئی شخص دروازے پر دستک نہ دے سکے. یہ بوڑھا پھر تیسرے روز پہنچا اور دروازے پر دستک دینا چاہا تو لوگوں نے منع کیا. بعض کہتے ہیں کہ ایک آدمی کو مقرر کر دیا انہوں نے، ایک نوکر کو جو ہے کھڑا کر دیا کہ کوئی اندر نہ آنے دینا، کوئی بھی ہو بس پوچھ لینا پھر، کیونکہ اب میں تیسرا دن ہو گیا. تو کہتے ہیں کہ جب اس کو منع کیا تو وہ ایک روشن دان کے راستے سے اندر داخل ہو گیا اور اندر پہنچ کر دروازہ بجانا شروع کر دیا زور زور سے. پھر وہ نیند سے بیدار ہو گیا اور دیکھا کہ یہ شخص گھر کے اندر ہے اور دیکھا کہ دروازہ تو بند ہے. اس سے پوچھا، تو کہاں سے اندر آیا؟ اس وقت حضرت ذوالقفل نے پہچان لیا کہ یہ شیطان ہے. تیسرے دن ان کو سمجھ آ گئی اور فرمایا، کیا تو خدا کا دشمن ابلیس ہے؟ اس نے اقرار کیا کہ ہاں، اور کہنے لگا، تو نے میری ہر تدبیر میں مجھے تھکا دیا، کبھی میرے جال میں نہیں آیا. اب میں نے یہ کوشش کی کہ کسی طرح تجھے غصہ دلا دوں تاکہ تو اپنے اس اقرار میں جھوٹا ہو جائے جو یسع نبی کے ساتھ کیا ہے. اس لیے میں نے یہ سب حرکتیں کی. یہ واقعہ تھا جس کی وجہ سے اللہ نے ان کو ذوالقفل کا خطاب عطا کیا. ذوالقفل کے معنی ہیں ایسا شخص جو اپنے عہد اور ذمہ داری کو پورا کرے. کفالت کرنا نا، یہ معنی بھی لیتے ہیں. اور حضرت ذوالقفل جو تھے وہ اپنے اس عہد پر جو ہے وہ پورا اترے. تو اس سے جو ہے وہ کیا بات جو ہے وہ پتہ چلتی ہے کہ انسان جو ہے ویسے تو وہ عبادت کرتا ہے، لیکن جب روزہ رکھیں اور کمزوری آتی جاتی ہے، مسلسل روزہ رات پوری آپ عبادت کرتے چلے جائیں تو ویسے تو اس کا اخلاق بڑا اچھا ہوتا ہے، لیکن جب نیند کی کمی ہو، جب نکاہت اور کمزوری ہو تو انسان کے مزاج میں چڑچڑا پن پیدا ہو جاتا ہے. اور شیطان نے پہلے ان کو رات کی عبادت سے روکنا چاہا، دن کے روزے سے روکنا چاہا، جب وہ نہیں رکے تو اس نے سوچا کہ غصہ دلواتا ہوں، اور جب نیند پوری نہ ہو مسلسل تو انسان کا مزاج بہت چڑچڑا ہو جاتا ہے، اس کو غصہ زیادہ آتا ہے نا. تو شیطان نے اس لیے تو کہا کہ میں نے یہ سوچا کہ اب آپ کو غصہ دلواؤں اور وہ بھی آپ کو جو ہے وہ نہیں آیا. ہماری تو بات بات پر غصہ ہمیں آتا ہے نا، جیسے ابھی رمضان کا مہینہ ہے، ہم روزے رکھ رہے ہیں، تو ویسے روٹین میں غصہ نہیں کرتے، لیکن کب غصہ کرتے ہیں؟ افطاری کا ٹائم جب قریب ہوتا ہے، یا پھر نیند میں اب کمی ہو رہی ہے، جب نیند میں کمی ہوتی ہے تو پھر چڑچڑا مزاج ہونے لگتا ہے، تو ساری نیکیاں جو ہیں ہم اپنی ضائع کر دیتے ہیں. کبھی بچوں کو ناراض ہوتے ہیں، کبھی ویسے کوسنے کوستے ہیں، کبھی کچھ کبھی کچھ نا. تو اصل نیکی کیا ہے کہ کسی حال میں بھی شیطان ابلیس جو ہے نا وہ کامیاب نہ ہونے پائے. حضرت عبداللہ بن عمر رضی اللہ عنہ فرماتے ہیں، میں نے رسول اللہ صلی اللہ علیہ وسلم سے ایک حدیث سنی، اور ایک دو مرتبہ نہیں بلکہ 7 مرتبہ سے زائد سنی، اور وہ یہ کہ آپ نے فرمایا کہ کفل بنی اسرائیل کا ایک شخص تھا. کفل بنی اسرائیل کا ایک شخص تھا جو کسی گناہ سے پرہیز نہ کرتا تھا. اس کے پاس ایک عورت آئی، اس نے اس کو 60 دینار دیے. اور فعل حرام پر اس کو راضی کر لیا۔ جب وہ مباشرت کے لیے بیٹھ گیا تو یہ عورت کانپنے اور رونے لگی۔ اس نے کہا، رونے کی کیا بات ہے؟ کیا میں نے تم پر کوئی جبر اور زبردستی کی ہے؟ اس نے کہا، نہیں، جبر تو نہیں کیا، لیکن یہ ایک ایسا گناہ ہے جو میں نے کبھی عمر بھر نہیں کیا، اور اس وقت مجھے اپنی ضرورت نے مجبور کر دیا، پیسے چاہیے تھے اس کو، اس لیے میں اس پر آمادہ ہو گئی۔ یہ سن کر وہ شخص اسی حالت میں عورت سے الگ کھڑا ہو گیا اور کہا، جاؤ، یہ دینار بھی تمہارے، اور اب سے کفل بھی کوئی گناہ نہیں کرے گا۔ اتفاق یہ ہوا کہ اسی رات میں کفل کا انتقال ہو گیا، اور صبح اس کے دروازے پر غیب سے یہ تحریر لکھی ہوئی دیکھی گئی کہ غفر اللہ للکفل، کہ اللہ نے کفل کو جو ہے وہ بخش دیا ہے۔ تو بعض لوگ یہ کہتے ہیں، ابن کثیر نے مسند احمد سے اس روایت کو نقل کیا ہے، اور لیکن صحاح اتنا میں اس کا کہیں ذکر نہیں ہمیں ملتا، کیونکہ بعض لوگ کہتے ہیں کہ ہو سکتا ہے کہ یہ جو ہے وہ روایت جو ہے یہ کمزور ہو۔ تو بہرحال اصل بات جو ہمیں پتہ چلتی ہے وہ کیا ہے کہ ذوالکفل جو ہیں وہ کوئی بھی تھے، لیکن تھے وہ کوئی اللہ کے نیک بندے اور پیارے بندے، اللہ کے اطاعت گزار، اور نیکیوں میں جو تھے وہ آگے ہی آگے بڑھنے والے، اور کہتے ہیں کہ انہوں نے جو ہے وہ اسلام کی بھی بہت جو ہے وہ خدمت کی ہے۔ کل من الصابرین، یہ سب کے سب جو تھے وہ صبر کرنے والے تھے۔ اچھا، صبر کیا ہوتا ہے؟ کبھی آپ بیماری پہ صبر کرتے ہیں، کبھی جب گناہ کرنے کو دل چاہے صبر کرے۔ اب غصہ، اگر ہم اس کا وہ والا واقعہ لیں جس میں وہ شیطان نے ان کو غصہ دلانا چاہا تو ان کو غصہ نہیں آیا، تو اس وقت غصہ آ رہا ہے اور آپ صبر کریں، ہے نا؟ تو یہ بھی بہت بڑی جو ہے وہ نیکی ہے کہ جب غصہ آ رہا ہے اور آپ جو ہیں وہ غصے سے اپنے آپ کو جو ہے وہ بچاتے چلے جاتے ہیں۔ تو یہ جو تینوں تھے ان کے بارے میں اللہ تعالیٰ کہتے ہیں کل من الصابرین، یہ سب صابر لوگ تھے۔ وَأَدْخَلْنَاهُمْ فِي رَحْمَتِنَا، اور ہم نے ان کو اپنی رحمت میں داخل کر لیا۔ اور جب کوئی صبر کرے، جب کوئی شکر کرے، جب کوئی اللہ کا بندہ بن کر رہے، اور جب کوئی جو ہے وہ اللہ کی فیصلوں پہ راضی ہو جائے، راضیتا مرضیا، تو اللہ تعالیٰ کہتے ہیں کہ پھر اس کو ہم اپنی رحمت میں داخل کر لیتے ہیں۔ اِنَّهُمْ مِنَ الصَّالِحِينَ، بے شک وہ میرے صالحوں لوگوں میں سے تھے، ہے نا؟ رمضان کا مہینہ ہے، رحمت لہجہ لہجہ پکار رہی ہے، نیکی کا موسم بہار ہے، لمحہ لمحہ ہم نیکیوں کے قریب ہو سکتے ہیں، جنت کے قریب ہو سکتے ہیں، دعائیں مانگ سکتے ہیں، صحبت صالح اختیار کر سکتے ہیں، خود دوسروں کو صحبت صالح دے سکتے ہیں کہ خود نیک بن جائیں، دوسروں کے لیے صحبت صالح ہو جائے نا۔ اور اللہ تعالیٰ کا یہ کہنا کہ وہ میرے بندوں میں سے تھے اور میرے صالحین میں سے تھے، یہ بڑی شاباش ہے اللہ تعالیٰ کی طرف سے نا۔ پھر اب ذکر ملتا ہے اللہ تعالیٰ کے ایک اور جلیل القدر پیغمبر کا، وَظَنُّونِ، اور نون والے کو بھی، اور نون جو ہے یہاں پر مچھلی والے کو جو ہے کہا جا رہا ہے، اور مراد کون ہے؟ حضرت یونس علیہ السلام۔ اس ذہابہ مغادباً، جب وہ چلا بگڑ کر غصے میں، غضب کی حالت میں جب وہ چلا، فظن، پس اس نے گمان کیا، اللن نقدر علیہ، کہ ہم اس پر گرفت نہ کر سکیں گے، ہم ہرگز اس پر قابو نہ پا سکیں گے۔ فنادا فی الظلمات، پھر اس نے تاریکیوں میں پکارا، اللہ الہ الا انت سبحانک انی کنت من الظالمین، کہ نہیں ہے کوئی خدا مگر تو پاک ہے، تیری ذات پاک ہے، بے شک میں نے جو ہے وہ قصور کیا، بے شک میں نے ظلم کیا۔ اب دیکھیے کہ یہ جو مچھلی والا کون ہے؟ حضرت یونس علیہ السلام۔ اور اس سے کہیں اللہ تعالیٰ قرآن میں ان کو ذوالنون کہہ کے پکارتے ہیں، اور کہیں صاحب الحوت، ہے نا؟ تو یعنی مچھلی والے کے لقب سے۔ اب یہ بات نہیں تھی کہ آپ مچھلیاں پکڑتے تھے یا مچھلیاں بیچتے تھے، آپ کا کاروبار مچھلیاں پکڑنا یا بیچنا نہیں تھا، بلکہ اصل بات کیا ہے کہ حضرت یونس علیہ السلام بھی اللہ تعالیٰ کے ایک جلیل القدر پیغمبر تھے، یہ اللہ تعالیٰ کے ایک جلیل القدر پیغمبر تھے، اور ان کی قوم وہ منفرد قوم ہے جس پر عذاب الہی نازل تو ہوا، جب انہوں نے توبہ کر لی تو اللہ تعالیٰ نے وہ عذاب الہی ان سے دور کر دیا۔ سورۃ یونس آیت 98 میں اللہ رب العزت فرماتے ہیں، فلولا کانت قرية آمنت فنفعها ایمانها الا قوم یونس لما آمنوا کشفنا عنهم عذاب الخزی فی الحیات دنیا متعناہم الی حین. پھر کوئی بستی ایسی کیوں نہ ہوئی کہ ایمان لاتی تو اسے اس کا ایمان نفع دیتا سوائے یونس علیہ السلام کی قوم کے. جب وہ ایمان لائی تو ہم نے دنیا کی زندگی میں ان سے ذلت کا عذاب دور کر دیا اور ایک مدت تک ان کو دنیا کے فائدے جو تھے وہ اس سے جو ہے وہ بہرہ مند رکھا. جب ان کی قوم کو وہ دعوت دے رہے تھے اور ان کی قوم نے دعوت کو قبول کرنے سے انکار کر دیا, نینوا کے علاقے میں یہ بھیجے گئے تھے, تو حضرت یونس علیہ السلام اپنی قوم سے مایوس ہو کر انہوں نے علاقہ چھوڑ دیا, تو اللہ تعالیٰ نے انہیں مچھلی کے پیٹ میں قید کر دیا. تو اس وقت جو ہے حضرت یونس علیہ السلام جو ہیں وہ اپنی غلطی کا اعتراف کرتے ہوئے اللہ تعالیٰ سے جو ہیں وہ دعا مانگتے ہیں. اللہ تعالیٰ نے ان کو مچھلی کے پیٹ میں قید کیوں کیا, اس کی کیا وجہ ہے؟ کہتے ہیں کہ یہ جب اہل نینوا کی طرف بھیجے گئے تھے رسول بنا کر, اور صحیفہ یونس کے مطابق کہتے ہیں کہ اس کی آبادی تھی 120,000, اور سورۃ صافات میں بھی آتا ہے 100,000 او یزیدون, کہ وہ لوگ جو تھے وہ 1,000 یا اس سے کچھ اوپر لوگوں کی طرف جو تھے وہ بھیجے گئے تھے. انہوں نے ایک بڑی مدت تک اہل نینوا کو جو ہے وہ دعوت دی توحید کی اور اسلام کی اللہ کے پیغام کی, لیکن وہ قوم جو تھی اس نے دعوت کو جب قبول نہ کیا تو قوم کی سنگ دلی سے مایوس ہو کر وہاں سے اٹھ کھڑے ہوئے, اور انہوں نے یہ خیال کیا کہ میری قوم تو پتھروں کی طرح ہے, تو پتھروں میں تو سوراخ نہیں کیا جا سکتا, جیسے مایوس ہو گئے نا. تو اس کے بعد جو ہے انہوں نے اپنی قوم کو جو ہے وہ چھوڑ دیا. جب انہوں نے اپنی قوم کو چھوڑا اور اپنی قوم سے اعلان برات کر کے جو ہے وہ انہوں نے جو ہے وہ کیا کیا کہ بس اب تم پر اللہ کا عذاب آ جائے گا نا, اللہ تعالیٰ نے ان کو کوئی اجازت نہیں دی تھی, ہجرت کی اجازت نہیں دی تھی. اور جب کبھی کوئی پیغمبر اللہ کی اجازت کے بغیر اپنی قوم کو چھوڑ دیتا ہے, اگر کوئی پیغمبر اپنی قوم میں ہے اس کے سر پر آرے ہی کیوں نہ چل رہے ہوں, اور اگرچہ ایک شخص بھی پیغمبر کی بات پر کان نہ دھرے اور جو ہے وہ دعوت کو قبول نہ کرے, لیکن پھر بھی پیغمبر جو ہے نا وہ اپنی بستی کو اپنی قوم کو چھوڑ نہیں سکتا, تو یہ سنت الہی کے خلاف ہے. اب ان سے یہ کیا غلطی ہوئی کہ انہوں نے جو ہے وہ اللہ کی اجازت کے بغیر ہی انہوں نے سمجھا کہ اب میں بری ذمہ ہوں, قوم تو میری قبول نہیں کر رہی, اور اپنی قوم کو چھوڑ کر جو تھے وہ نکل کھڑے ہوئے کہ اب اللہ کا ان پر عذاب آ جائے گا, اور وہ اپنے آپ کو نا بری ذمہ سمجھ رہے تھے کہ مجھ پر اللہ کی طرف سے جو ہے نا کوئی پکڑ نہیں ہوگی. اور آپ کو پتا ہے نا کہ اللہ تعالیٰ پھر اپنے نیک بندوں پر آزمائشیں تو بھیجتا ہی ہے نا. جب وہ قوم سے بیزار ہو کر ایک کشتی میں جو سفر پر روانہ ہونے کے لیے بالکل تیار کھڑی تھی سوار ہوئے, ہوا کیا خدا کی قدرت دیکھیں کہ کشتی کچھ دور چلنے کے بعد طوفان میں گھر گئی. جب جو ہے وہ طوفان کسی طرح جو ہے وہ ٹلتا ہوا نظر نہ آیا تو جو ملاح تھے نا ملاح, اس نے جو ہے یہ وہم کیا, اس نے یہ خیال کیا کہ ایسا محسوس ہوتا ہے کہ ہو نہ ہو کشتی میں کوئی غلام ہے جو اپنے آقا سے بھاگ کر آیا ہے یہاں پہ, اور جب تک اسے پکڑ کر سمندر کے حوالے نہیں کیا جائے گا اس طوفان سے نجات نہیں مل سکتی. کہتے ہیں کہ انہوں نے کشتی سے نا سامان اٹھا اٹھا کے نیچے پھینکنا شروع کیا, لیکن پھر بھی وہ کشتی جو تھی نا وہ طوفان میں گھری ہوئی تھی. تو انہوں نے کہا ہو نہ ہو ہمارے اندر نا کوئی مفرور ہے جو بھاگ کر اپنے غلام ہے جو اپنے آقا سے بھاگ کر آیا. اب انہوں نے سوچا کہ اب یہ کیسے پتا کریں کہ مفرور ہے کون, اس غرض کے لیے انہوں نے کرا ڈالا, اور کرا ڈالنے کی خدمت جو ہے نا کہتے ہیں کہ جیسے سورۃ صافات میں اشارہ ہے حضرت یونس علیہ السلام ہی کے سپرد ہوئی. اس کی وجہ غالباً کیا تھی کہ تمام اہل کشتی میں لوگوں کو یہ سب سے زیادہ قابل اعتماد آدمی نظر آئے, اور جب کرا ڈالا گیا تو کرا حضرت یونس علیہ السلام کے نام نکلا, اور جس کے نتیجے میں ان کو جو ہے وہ کشتی سے اٹھا کر سمندر میں دھکیل دیا گیا, لڑکا دیا گیا سمندر میں. ان کو کسی بڑی مچھلی نے جو ہے وہ نگل لیا, اور اب آپ دیکھیں کہ مچھلی کے لیے یہ تو جائز نہیں تھا, اور اس کے لیے یہ آسان تھا کہ اللہ کے رسول کو ہضم کر لیتی, یہ تو ممکن نہیں تھا. اب جو ہے وہ مشکلات میں تھے, تاریکی, یہاں پہ بھی ظلمات. ظلمات سے مراد کیا ہے؟ ایک تو یہ کہ سمندر کی تاریکی ہے نا, دوسری تاریکی کیا ہے؟ مچھلی کی پیٹ کی تاریکی ہے نا. तो वो गहरी तारीकियों में थे, समंदर की तारीकी, मछली के पेट की तारीकी। तो अब जो है फिर उनके दिल से वो दुआ निकली है जो बड़े सिद्क के साथ निकली है, और आपको पता है जो सच्ची दुआ होती है अल्लाह ताला उसको कबूल कर लेता है, और फिर मछली उनको जो है वो साहिल की रेत पर आकर जो है ना वो उगल देती है। और फिर इनके लिए जैसे इनके निढाल जिस्म को गर्मी और धूप से बचाने के लिए कद्दू या इस तरह की कोई बेल जो थी ना वहां पे लगा दी गई, यानी उग गई खुद ब खुद, जिसके नीचे उन्होंने पनाह भी ली और थोड़ी हिम्मत हुई तो दोबारा अहले नैनवा की तरफ गए और उनको जाकर जो है उन्होंने जो है वो डराना शुरू किया। तो इसको आप इसी बात को जो है आप देखिए कि अल्लाह रब्बुल इज्जत जो है वो क्या फरमाते हैं कि मसलन आप इसमें पढ़ें सूरत सौफात में, वइन्ना यूनुसा लमिनल मुरसलीन इज अबका इलल फुल्किल मशहून, और यूनस भी बेशक पैगम्बरों में से थे जब भाग कर भरी हुई कश्ती में पहुंचे। अबका कहते हैं अबका फरार हुए हुए गुलाम के लिए भागने के लिए आता है, अबका आम भागने के लिए नहीं आता, हराबा भी होता है ना भागना, हराबा, लेकिन हराबा नहीं आया अबका। तो ये किसका मतलब क्या है कि कोई अपने आका से भाग कर चला जाए, तो ये कौन से आका से भागे थे, अल्लाह ताला से। इस अबका इलल फुल्किल मशहून, और कश्ती जो थी भरी पड़ी थी बिल्कुल लबालब, फसा हमा फिर उन्होंने जो है वो पुरा डाला, फकाना मिनल मुदहदीन और फिर वो जो थे वो तकलीफ उठाने वालों में शामिल हो गए कि कुर्रे में उन्हीं का नाम निकल आया। फल तका माहुल हूतू बहुआ मुलीम, फिर मछली ने उनको निगल लिया, लुकमा बना लिया। फल फल तका माहू तो क्या रूट है इसका, लाम काफ मीम, हूत ने मछली ने इनको लुकमा बनाया और वहुआ मुलीम वो अपने आप को मलामत करने लगे। फलौला अन्नहू काना मिनल मुसब्बिहीन, फिर अगर वो अल्लाह की पाकिजगी बयान न करते, क्या पाकिजगी उन्होंने बयान करी, ला इलाहा इल्ला अंता सुभानका इन्नी कुंतु मिनज ज़ालिमीन, अगर वो अल्लाह की तस्बीह और बाकी बयान न करते तो होता क्या, लला बिसा फी बतनिही इला यौमि युबअसून, तो वो जो है वो कयामत तक दोबारा जब लोगों को जिंदा किया जाएगा उस दिन तक उसके पेट में रहते। فَنَبَذْنَاهُ بِالْعَرَاءِ وَهُوَ سَقِيمٌ, फिर हमने उनको जो है वो एक अरा खुले मैदान को कहते हैं, खुले मैदान में हमने उनको डाल दिया और वो बीमार थे, सकीम बीमार थे। وَأَنبَتْنَا عَلَيْهِ شَجَرَةً مِّن يَقْطِينٍ, और उन पर कद्दू का एक दरख्त उगाया, किसने, हमने। وَأَرْسَلْنَاهُ إِلَى مِائَةِ أَلْفٍ أَوْ يَزِيدُونَ, फिर दोबारा उनको 1000 या इससे कुछ ऊपर लोगों की तरफ जो है वो उनको भेजा। فآمنوا فمتعناهم الى حين, फिर हुआ क्या कि लोग पैगंबर पर ईमान ले आए, लिहाजा हमने उनको दुनिया में एक वक्त मुकर्रर तक जो है वो फायदा दिया। सूरत कलम में अल्लाह रब्बुल इज्जत रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से कहते हैं, सूरत कलम की आयत 48 से 50 में क्या कहते हैं, फसबिर लिहुक्म रब्बिका वला तकुन कसाहिबिल हूत, सो अपने परवरदिगार के हुक्म में इंतजार में सब्र कीजिए और मछली का लुकमा होने वाले यूनुस की तरह ना हो जाइए। वला तकुन का साहिबिल हूत इज नादा व हुआ मखजूम, जब उन्होंने अल्लाह को पुकारा और वो गम और गुस्से में भरे हुए थे, क्यों गम और गुस्सा था उनको, कौम ईमान क्यों नहीं लाती, लौला अंत दारकहु नीमतुम मिन रब्बिही लनुबिज़ बिल अरा व हुआ मज़मूम, अगर तुम्हारे परवरदिगार की मेहरबानी इन पर ना होती तो वो चटियल मैदान में जो है वो, यानी अल्लाह की मेहरबानी ने उनको फायदा पहुंचाया कि वो चटियल मैदान में डाल दिए जाते और इनका हाल अबतर हो जाता, बड़ी वो तकलीफ में होते, यानी अल्लाह की मेहरबानी थी उस पर हुई जिसकी वजह से वो मैदान में डाले गए और वो बड़ी उस वक्त तकलीफ की हालत में थे। फज तबाहू रब्बहू, फिर उनके रब ने उनको चुन लिया। ये खास बात है जो मैं ये आयतें पढ़ी तो आपको बताना चाहती थी कि फज तबाहू रब्बहू, फिर उनके रब ने उनको मुजतबा बनाया, बरगुजीदा कर लिया। फजअलहू मिन सालिहीन, और इनको नेक लोगों में शामिल कर लिया। इसका क्या मतलब है कि उनसे गलती तो हुई, जब उन्होंने माफी मांगी तो अल्लाह ताला ने उनको इतनी सच्ची और अच्छी माफी दी कि फिर अल्लाह ताला कहते हैं कि मेरा वो मुजतबा था, वो सालिहीन में से था। इससे ये बात पता चलती है कि असल बात यह है कि गलती इंसान से हो सकती है, ये कोई बड़ी बात नहीं है, इंसान निस्यान से है, इजला उजलत दिखाता है, गलती हो जाती है इनसे। इन्होंने भी तो उजलत दिखाई ना कि फौरन कौम को छोड़ दिया। और हजरत मूसा अलैहिस्सलाम ने जब उजलत दिखाई थी तो क्या हुआ था, कौम जो थी बछड़े की पूजा करने लगी थी। अब इनको अल्लाह ताला ने इस तरह से पकड़ लिया। तो गलती हो जाना कोई बड़ी बात नहीं है, बड़ी बात यह है कि गलती होने पर इंसान फिर अल्लाह की तरफ रुजू ना करे, है ना, फिर वो माफी ना मांगे। और इसी तरह जो है कि हजरत यूनुस अलैहिस्सलाम के बारे में ये बात पता चलती है कि जब इन्होंने मछली के पेट में थे तो अल्लाह ताला को जब पुकारा तो आपने सोचा कि आप फौत हो गए हैं, लेकिन आपने अपने अजाब को हरकत दी तो अजा ने हरकत कर ली, तब आपको मालूम हुआ कि अभी आप जिंदा हैं, चुनाचे अल्लाह के लिए सजदे में गिर गए और फरमाया, या रब मैंने ऐसी जगह को तेरी मस्जिद बनाया है कि इस तरह के मकाम पर किसी ने तेरी इबादत ही नहीं की। मकसूद कलाम क्या था कि अब मछली आपको लेकर गहरे समंदरों में घूमने लगी, आपने मछलियों को रहमान की तस्बीह करते सुना और किंकरियों से अल्लाह की तस्बीह सुनी, इस मकाम पर आपने जबान हाल से और जबान मकाल से फरमाया, जिसे अल्लाह जुलजलाल ने जो है वो फरमाया कि क्योंकि अल्लाह ताला लोगों की बड़ी बातें छोटी बातें चिरिंद परिंद हरे की दुआएं जो है वो कबूल करता है ना। तो यहाँ पे मुफस्सरीन क्या कहते हैं, फज़न्ना अल्लन नकदिरा अलैही, उसने ये सोचा था, उसने ये समझा था कि हम उस पर गिरफ्त नहीं करेंगे, है ना, काबू नहीं पाएंगे, मतलब क्या था कि अल्लाह उनको पकड़ेगा ही नहीं, सख्ती नहीं करेगा। तो फनादा फिज़ ज़ुलुमात, फिर अल्लाह ताला ने उनको जो है जब पकड़ा तो उन्होंने अंधेरों में पुकारा। और यहाँ पे ज़ुलुमात से मुराद दो अंधेरे नहीं है, तीन अंधेरे हैं, एक तो मछली के पेट का अंधेरा, एक समंदर की तारीकी, और तीसरा कहते हैं रात का अंधेरा। रातें भी तो आती थी ना, आप सोचें और अंधेरा बढ़ गया। तो बाज कहते हैं कि इस मछली को एक और मछली ने निगल लिया था, इसलिए एक और अंधेरा। अच्छा, दूसरी अहम बात जो है वो क्या है कि हजरत अब्दुल्ला बिन अब्बास से रवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि उन्होंने हजरत अब्दुल्ला बिन अब्बास से कहा कि लड़के मैं तुझे कुछ बातें सिखाता हूँ, इसे याद रख, अल्लाह तेरा ख्याल रखेगा, तू इस अल्लाह का ख्याल रख, अल्लाह तेरा ख्याल रखेगा, अल्लाह का ख्याल रख, तू उसे अपने सामने पाएगा, राहत के वक्त अल्लाह के यहाँ मारूफ हो यानी इसे ताल्लुक जोड़ कर रख, और मुश्किल के वक्त जो है क्या होगा कि वो तुझे पहचानेगा। तो क्या क्या उन्होंने अल्लाह रसूल अल्लाह ने उनको क्या कलमात बताए, ये मुस्नद अहमद की रवायत है। नंबर वन क्या था कि अल्लाह का ख्याल रख, अल्लाह तेरा ख्याल रखेगा, अल्लाह के हुकूक अदा कर, अल्लाह तुझे नवाजेगा, ठीक है। दूसरी बात ये थी कि यानी जब तू अल्लाह का ख्याल रखेगा तो अल्लाह तुझे तेरा ख्याल रखेगा। तो दूसरी बात क्या थी कि राहत के वक्त अल्लाह के यहाँ यानी अल्लाह को मत भूल, मारूफ हो, उसे ताल्लुक कायम कर, तो मुश्किल में वो तुझे पहचानेगा। ये समझ आई बात की, आसानियों में अल्लाह को जो है वो पहचाना जाए। इमाम इब्ने जरीर रहमतुल्लाह अलैह जो है वो हजरत अबू हुरैरा की रवायत नकल करते हैं अपनी तफसीर में कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जब अल्लाह ताला ने यूनुस अलैहिस्सलाम को मछली के पेट में कैद करने का इरादा किया तो अल्लाह ने मछली को वही की कि इसे ले लो, लेकिन इसका गोश्त जख्मी ना करना और हड्डी ना तोड़ना। मछली ने यूनुस अलैहिस्सलाम को उठाकर समंदरों का चक्कर लगाया, यूनुस अलैहिस्सलाम ने समझा कि वो फौत हो गए हैं, फिर अपना सर हिलाया तो महसूस किया कि वो जिंदा हैं, और फिर उन्होंने अपने रब से दुआ की, अल्लाह ने दुआ कबूल की, और जब मछली समंदर की तह तक पहुंची तो यूनुस अलैहिस्सलाम को एक आवाज सुनाई दी। आपने दिल में कहा ये क्या है, अल्लाह ताला ने आपकी तरफ वही की, ये समंदर के जानवरों की तस्बीह करने की आवाज है। मछली को हुक्म दिया तो उसने आपको साहिल पर ला डाला, और जैसे अल्लाह ताला ने फरमाया वहुवा सकीम, और उस वक्त वो बीमार थे। तो ये है इसका जो है वो मतलब। अच्छा, इमाम इब्ने अबी हातिम जो हैं वो अपनी तस्वीर में कहते हैं कि यूनुस अलैहिस्सलाम को मछली के पेट में इन अल्फाज के साथ दुआ करने का ख्याल आया, ला इलाहा इल्ला अंता सुभानका इन्नी कुंतु मिनज़्ज़ालिमीन। आप इस अल्फाज पर गौर करें कि तेरे सिवा कोई माबूद नहीं, सुभानक तू पाक है, बेशक इन्नी कुंतु, बेशक मैं हूँ, मिनस ज़ालिमीन, कसूरवार, जुल्म करने वाला। ये दुआ अर्श के नीचे जा पहुंची। फरिश्तों ने कहा, या रब, एक कमजोर सी जानी पहचानी आवाज किसी अजनबी मकाम से आ रही है। फरमाया, तुमने पहचाना नहीं? बोले, नहीं या रब, वो कौन है? फरमाया, मेरा बंदा यूसुफ। फरिश्तों ने कहा, तेरा बंदा यूनुस? नहीं, ऐ रब, वो कौन है? फरमाया, मेरा बंदा यूनुस। फरिश्तों ने कहा, तेरा बंदा यूनुस, जिसके मकबूल अमल और मकबूल दुआएं आसमानों पर आती रहती हैं। या अल्लाह, वो राहत के आयाम में नेकी करता था, क्या तू इस पर रहम करके मुसीबत से निजात नहीं देगा? अल्लाह ताला ने फरमाया, क्यों नहीं। फिर मछली को हुक्म दिया कि तो इसने आपको चटियल मैदान में जो है वो फेंक दिया। अच्छा, ये जो अभी आपने पढ़ा कि उनके लिए कद्दू उगा दिया गया, तो और ये भी आपने पढ़ा कि वाहवा सकीम, तो इस सिलसिले में क्या बात पता चलती है कि अल्लाह ताला का ये कहना फाना बज ना हो कि हमने उसे डाल दिया। दिल अराई, अरा खुले मैदान को कहते हैं, यानी वो इतना खुला मैदान, कोई दरख्त नहीं, बंजर। वाहवा सकीम, बड़े बीमार थे, बड़ी कमजोरी की हालत थी। इब्ने अब्बास रज़ी अल्लाह अन्हु कहते हैं कि वो बच्चा नहीं जैसे पैदा होता, उसकी तरह था उनका जिस्म। वअंबतना अलैहि शजरतम मिन यक़तीन, इसका मतलब ये है कि मैदान था, वहां अल्लाह ताला ने उनके लिए कद्दू की बेल जो थी वो उगा दी। उलमाए कराम कहते हैं, कद्दू क्यों उगाया, कुछ और क्यों नहीं उगाया? तो इसकी बहुत सी हिकमतें हैं, क्योंकि इसके पत्ते इंतहाई मलाइम, तादाद में ज्यादा और साया मुहैया करने वाले होते हैं, मक्खी इसके करीब नहीं आती, इसका फल शुरू से आखिर तक खाया जाता है, इसके छिलके और बीज से भी फायदा उठाया जाता है, ये दिमाग को कुव्वत देता है और बहुत से फवायद का हामिल है। अल्लाह ताला के हुक्म से एक जंगली हिरनी सुबह शाम आकर आपको दूध पिलाती थी, ये आप पर अल्लाह की रहमत और इसका एहसान था। इसीलिए तो अल्लाह ताला ने फरमाया कि आप देखिए ये आयत 88 में कि फस्तजबना लहू, फिर हमने इसकी दुआ कबूल कर ली, वनजयनाहु मिनल गम, और उनको गम से निजात दे दी, वकज़ालिका नुंजिल मुमिनीन, और ईमान लाने वालों को हम इसी तरह निजात दिया करते हैं। यानी हमसे जो कोई दुआ करे, हमारी पनाह का तालिब हो, हम इसके साथ इसी तरह जो है वो एहसान किया करते हैं। तो अब आप देखें कि इससे जो है फिर हमें क्या बात पता चलती है कि हम जो हैं वो एक तो ये कि ये मुश्किल वक्त जब होना तो ये दुआ पढ़े। अच्छा, हमारे यहाँ आजकल ये भी रिवाज है कि जब भी कोई मुश्किल होती है तो लोग क्या करते हैं, इसको पढ़ने को क्या कहते हैं, आयत करीमा। आप एक बात याद रखें, कुरान की हर आयत आयत करीम है, कर्म करने वाली है ना, आपका यकीन होना चाहिए तो अल्लाह आपको नवाजेगा। और फिर उसमें उन लोगों ने इज्तमाही तौर पर यह शक्ल बनाई हुई है कि लोग खुद उठकर बैठकर जो है वो मिलकर इकट्ठे होकर इज्तमाही शक्ल में पढ़ते हैं ना। और आप गौर करें इस बात पर कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के ज़माने में हिजरत का मौका कितना मुश्किल मौका था। आपने जो है वो सहाबा को नहीं कहा, खुद कहीं भी बैठकर हमें नहीं मिलता कि आपने पढ़ी, आपकी जान तक खतरे में थी कि सहाबा का क्या हाल था, है ना। मक्की दौर को देखें, फिर आप गज़वा बदर को देखें, कितना मुश्किल वक्त था, जिसको अल्लाह ताला यौमुल फुरकान के नाम से याद करते हैं, तो भी कोई नहीं आयत करीमा आपने इस तरह की, या सहाबा से ही कह देते। फिर इससे जरा आप गज़वा उहद को देख लें, आप खंदक को देख लें, तबूक को देख लें, फिर हजरत रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के बाद सहाबा की जिंदगी में कितनी कितनी मुश्किल आईं। हजरत उमर को देखें, शहीद किया गया, हजरत उस्मान को शहीद किया गया, हजरत अली रजी अल्लाह ना, और भी हमारी तारीख तो शहदा की तारीख है, मसाइल मुश्किलात परेशानियां, कहीं भी कोई एक रवायत नहीं मिलती कि इस आयत को लेकर कोई बैठ गए हो सहाबी और आयत करीमा किया हो ना। तो हम अब शॉर्टकट ढूंढते हैं। दूसरी अहम बात आप गौर करें, यानी पहली से क्या बात पता चली कि असल हदायत और असल फलाह तो अल्लाह के नबी के उसवे में है ना। और दूसरी बात ये पता चलती है कि इस आयत का तर्जुमा तो है ही ये कि ऐ अल्लाह, तेरे सिवा कोई इबादत के लायक नहीं, और तू पाक है तेरी जात, और मैंने कसूर किया है। और जो लोग लोगों को जमा कर लेते हैं, हर आने वाला आके अपने लिए दुआ मांग के वहां से चला जाता है। वो तो कहते हैं कि अल्लाह ताला मैंने कसूर किया तो मुझे माफ कर दे, और वो चला जाता है। वो तो कहता ही नहीं कि दुआ में, वो ये जुमला ही नहीं बोलता कि अल्लाह ताला इसके ऊपर जो मुसीबत आई है और इसने कसूर किया है तो इनसे अगर गलती हो गई तो माफ कर दे, वो तो ये कहता ही नहीं है। वो अपने लिए आता है, दुआ करता है और चला जाता है कि मैंने कसूर किया है। और एक दफा आयत करीमा कहीं हो रहा था और एक औरत ये पढ़ रही थी, उसको पता ही नहीं था आयत करीमा क्या होता है ना, और वो औरत पता क्या पढ़ रही थी, ला इलाहा इल्ला अंता सुभानका इन्नी कुंतुम मिनज़्ज़ालिमीन, बेशक तुम हो जुल्म करने वालों में से। वो ये आयत पढ़ रही थी, उस बेचारे का क्या कसूर, उसको पता नहीं था। बुलाया जाता है तो लोग इकट्ठे हो जाते हैं, और फिर वो पूछा कि क्या पढ़ना है तो कहा कि ये पढ़ लो। हाँ, तो उन्होंने क्या किया, इन्नी कुंतुम मिनज़्ज़ालिमीन, वो इन्नी कुंतुम नहीं कह रही थी, इन्नी कुंतुम दूसरों को कह रही थी और कह के जो वो पढ़ रही थी। और वो औरत खुद बताती है कि बाद में मुझे जब पता चला कि ये तो ये है तो बहुत ही वो अफसरदा हुई कि मुझे पता ही नहीं था कि असल बात क्या है, क्योंकि बाज़ औक़ात जब बताते हैं ना अगला बंदा इतनी तेज से पिक नहीं करता जितनी तेज से आप उसको बता रही होती है। अच्छा, इसी तरह रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की एक अजीम दुआ है, हजरत साद बिन अबी वकास रजी अल्लाह से रवायत है कि उन्होंने फरमाया, मैं मस्जिद में हजरत उस्मान रजी अल्लाह अन्हु के पास से गुजरा और सलाम किया, आपने मेरी तरफ देखा लेकिन सलाम का जवाब ना दिया। मैं हजरत उमर रजी अल्लाह अन्हु की खिदमत में हाजिर हुआ और कहा, क्या इस्लाम में कोई नई चीज पैदा हो गई है? उन्होंने कहा, नहीं, क्या हुआ? मैंने कहा, अभी अभी मैं मस्जिद में उस्मान रजी अल्लाह अन्हु के पास से गुजरा था, मैंने सलाम कहा, उन्होंने मेरी तरफ देखा लेकिन सलाम का जवाब नहीं दिया। हजरत उमर रजी अल्लाह अन्हु ने हजरत उस्मान रजी अल्लाह अन्हु को बुलाकर फरमाया, आपने अपने भाई को सलाम का जवाब क्यों नहीं दिया? उन्होंने कहा, मैंने तो ऐसा नहीं किया। हजरत साद रजी अल्लाह अन्हु ने फरमाया, किया है, उन्होंने कसम खा ली कि ऐसे नहीं हुआ और उन्होंने भी कसम खा ली कि ऐसे हुआ है। फिर उस्मान रजी अल्लाह अन्हु को कुछ याद आया, फरमाया, अल्लाह मुझे माफ करे, आप मेरे पास से गुजरे थे तो मैं रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम का एक कॉल दिल में दोहरा रहा था, मुझे जब भी वो फरमान याद आता है मेरे दिल और आंखों पर पर्दा आ जाता है। हजरत साद रजी अल्लाह अन्हु ने फरमाया, मैं आपको इसके बारे में बताता हूँ कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने हमें पहली बार दुआ के बारे में बयान देना शुरू किया, फिर एक बद्दू आ गया और आप इसकी तरफ मुतवज्जो हो गए, हत्ता कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम इससे बात मुकम्मल करके उठ खड़े हुए और घर की तरफ चल पड़े। मैं भी आपके पीछे पीछे रवाना हुआ, हत्ता कि जब मुझे महसूस हुआ कि अब आप मेरी तरफ मुतवज्जो हुए बगैर घर में दाखिल हो जाएंगे तो मैंने जमीन पर पांव मारा और कदमों की आवाज पैदा की। नबी सल्लल्लाहु अलैहि वसल्लम मेरी तरफ मुतवज्जो हुए और फरमाया, कौन है? अबू इसहाक हो? मैंने कहा, जी हाँ। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, क्या बात है? मैंने कहा, कसम है अल्लाह की, और तो कोई बात नहीं, लेकिन आपने एक दुआ का जिक्र किया था, फिर वो बद्दू आ गया और आप इसके साथ बात करने में मशगूल हो गए। आपने फरमाया, हाँ, वो ज़ुन्नून यूनुस अलैहिस्सलाम की दुआ है जो आपने मछली के पेट में मांगी थी। जो मुसलमान किसी भी मामले में अपने रब से इन अल्फाज के साथ दुआ करता है, अल्लाह इसकी दुआ जो है वो कबूल करता है। तो ये तिर्मिज़ी की रवायत है, दुआ क्या, ला इलाहा इल्ला अंता सुभानक इन्नी कुंतु मिनज़्ज़ालिमीन। तो आप अपने सहाबा को ये दुआ बता रहे थे, बद्दुआ आ गया और वो बात जो थी वो रह गई, लेकिन अब आप देखें सहाबा कितने हरीस थे ना, पीछे पीछे चलने लगे। अब पीछे पीछे चल रहे हैं, अदब भी है, अदब एहतराम और डर भी है, और प्यारे रसूल को पता ही नहीं चला आप उजलत में थे। हत्ता के जब घर के दरवाजे पहुंच गए, उनको लगा कि मुझसे तो बात किए बगैर ही घर में दाखिल हो गए। अब जोर से पांव जमीन पर मारा कि आपको पता चल जाए कि मैं आपके पीछे पीछे जो है वो आ रहा हूँ, है ना। तो अब जब हजरत उस्मान गनी रजी अल्लाह अन्हु का ये कहना कि मैं तो अल्लाह के नबी का एक फरमान दोहरा रहा था और जब मैं वो याद करता हूँ, जब भी वो मुझे फरमान याद आता है मेरे दिल और आंखों पर पर्दा आ जाता है, तो उन्होंने जो है वो ये दुआ उनको बताई कि इन दुआ से अल्फाज से आप दुआ करेंगे तो अल्लाह आपकी दुआ जो है वो कबूल करेगा। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने एक मौके पर फरमाया, किसी बंदे को ये नहीं चाहिए कि वो ये कहे कि मैं यूनुस बिन मता से बेहतर हूँ। क्यों क्यों आपने कहा? इसलिए ये हदीस ये सही बुखारी की रवायत है कि किसी बंदे को ये नहीं कहना चाहिए कि मैं यूनुस बिन मता से बेहतर हूँ। हजरत यूनुस अलैहिस्सलाम से गलती हो गई थी ना, तो कोई अपने आप को बेहतर ना समझे और ये कहना शुरू कर देना। फिर हजरत अबू हुरैरा रजी अल्लाह अन्हु से एक मुसलमान का एक यहूदी को थप्पड़ मारने का वाकया भी मरवी है। यहूदी ने कहा, कसम है इस जात की जिसने मूसा अलैहिस्सलाम को जहान वालों पर फजीलत अता की। मुसलमान को गुस्सा आया कि यहूदी इशारतन हजरत मूसा अलैहिस्सलाम को हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम से अफजल करार दे रहा है। सही बुखारी की रवायत में इस हदीस के आखिर में ये अल्फाज हैं, मैं नहीं कहता कि कोई शख्स यूनस बिन मता से अफजल है। इस रवायत से मजकूरा बाला हदीस, किसी बंदे को ये नहीं कहना चाहिए कि मैं यूनस बिन मता से बेहतर हूँ, इससे क्या बात पता चलती है कि किसी को भी ये नहीं कहना चाहिए कि अपने आप को वो यूनस अलैहिस्सलाम से बेहतर जो है वो समझे। और एक मौके पर आपने ये भी फरमाया, मुझे नबियों पर फजीलत ना दो, ना यूनस बिन मता पर फजीलत दो। ये रवायत भी बुखारी की। ऐसा कहने का मकसद क्या था? रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के अंदर आजी और इनकसारी पाई जाती थी, कसरे नफसी, और तमाम नबियों पर जो है वो अल्लाह ताला की रहमतें और दुरूद और सलामती हो, और रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर भी। आप देखें कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम कह रहे हैं कि मुझे किसी पर भी जो है फजीलत ना दो। वकज़ालिका नुंजिल मोमिनीन, और इसी तरह हम मोमिनों को बचा लिया करते हैं। इससे क्या बात पता चलती है कि मुसीबत और परेशानियों से निकलने का एक ही तरीका है, और वो ये है कि गलती होने पर शैतान ना बना जाए, अपनी गलती की माफी मांगी जाए, खूब गिड़गिड़ा कर दुआएं करके, और मुश्किल वक्त में मांगने की ये दुआ भी है। एक और दुआ आपको बताई थी इब्राहिम अलैहिस्सलाम ने जो मांगी थी, वो क्या थी? हस्बुनल्लाहु निमल वकील व निमल मौला व निमल नसीर, और एक ये वाली दुआ। और आप सोचे कि इतने बड़े पैगंबर इतनी सख्त मुश्किल में वो गिरफ्तार हुए और अल्लाह ताला ने उनको मुश्किल से जो है वो निजात दे